आत्मा र सत्यमा ईश्वरको आराधना गर्नुहोस्। डन र्यान्डोल्फ। धेरैजसो मानिसहरू यदि सबै होइन अहिले र पुरातन कालमा एक अस्तित्वको पूजा गर्दै आएका छन्। आदिम मानिस शक्तिको सबै अभिव्यक्तिसँग डराउँथे। उहाँले बुझ्न नसक्ने हरेक प्राकृतिक घटनाको पूजा गर्नुभयो। आदि बाढी, भूकम्प, पहिरो, ज्वालामुखी, आगलागी, गर्मी र चिसो जस्ता शक्तिशाली प्राकृतिक शक्तिहरूको अवलोकनले मानिसको विस्तारित मनलाई निकै प्रभावित पारेको छ। जीवनका अकल्पनीय चिजहरूलाई अझै पनि भगवान्का कार्यहरू र प्रोभिडेन्सको रहस्यमय व्यवस्था भनिन्छ। यो थाहा छ कि 500 देखि 600 सम्म त्यस्ता आदिवासी एकाइहरूले आफ्नो क्षेत्रको सिमानामा कहिलेकाहीँ सीमान्त सम्पर्कहरू बाहेक एक अर्काबाट पूर्ण रूपमा अलग्गै सामाजिक र धार्मिक विकासको आफ्नै स्वतन्त्र इतिहास थियो। अस्ट्रेलियाका सबै जनजातिहरूमा अपवाद बिना त्यहाँ एक सर्वोच्च शक्तिमा विश्वास छ, जो सबै सृष्टिको पहिलो कारण हो। पुरातन इजिप्टवासीहरूसँग रा तिनीहरूको सूर्य देवता र ओसिरिस अन्डरवर्ल्डको देवता थियो, जबकि बेबिलोन, ग्रीस र रोमले पौराणिक देवताहरूको पूजा गर्थे। आज संसारको जनसङ्ख्याको एक महत्त्वपूर्ण भाग इसाई, यहुदी र मुस्लिमहरू छन्, जसले परमेश्वर वा यहोवा, मोसेस र अब्राहमका परमेश्वर वा अल्लाह, मुस्लिमहरूद्वारा पूजा गर्ने ईश्वरको उपासना गर्छन्। ती प्रत्येकका बीच र भित्र ठूलो असहमतिहरू छन्। विश्वको अर्को महत्त्वपूर्ण भागले बुद्ध र हिन्दू धर्म जस्ता विश्वासहरू पालन गर्दछ। अझै पनि आदिम राष्ट्रहरूमा जस्तै अरूहरू छन् जसको समय सम्मानित आध्यात्मिक विश्वासहरू छन्। यी उदाहरणहरूले सृष्टिबाट अस्तित्वमा रहेको मानिसको मौलिक विशेषतालाई इङ्गित गर्दछ, श्रद्धाञ्जली अर्पण गर्ने इच्छा र कुनै निकायको उपासना गर्ने इच्छा। मानिसको हृदयको मनोवृत्ति येशूको लागि सबैभन्दा महत्त्वपूर्ण छ। तिमीले आफ्नो सारा हृदय, आफ्नो सारा आत्मा र आफ्नो सारा दिमागले परमप्रभु आफ्ना परमेश्वरलाई प्रेम गर्नु, यो पहिलो महान आज्ञा हो। र दोस्रो त्यस्तै हो, तपाईँले आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नुहोस्। यी दुई आज्ञाहरूमा सबै व्यवस्था र अगमवक्ताहरू निर्भर छन्। पछि येशूले एउटा नयाँ आज्ञा भन्नुभयो, म तिमीहरूलाई एक अर्कालाई प्रेम गर्न दिन्छु, जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु तिमीहरूले पनि एक अर्कालाई प्रेम गर। यसबाट सबै मानिसहरूले जान्नेछन् कि तिमीहरू मेरा चेला हौ यदि तिमीहरूमा एक अर्कालाई प्रेम छ भने। बाइबलीय हृदयलाई भावनाहरू र भोकहरूको आसन मानिन्छ र त्यसै गरी बौद्धिक र नैतिक संकायहरूलाई अँगालेको छ। यद्यपि यी आवश्यक रूपमा आत्मालाई दिइन्छ, अन्तर्राष्ट्रिय मानव बाइबल शब्दकोशबाट। पाठ 2, हृदय पूजा। अनि परमेश्वरले देख्नुभयो कि मानिसको दुष्टता पृथ्वीमा ठूलो थियो र उसको हृदयका विचारहरूको हरेक कल्पना निरन्तर खराब मात्र थियो, र यसले प्रभुलाई पश्चाताप गर्यो कि उहाँले मानिसलाई पृथ्वीमा बनाउनुभयो र यसले उसलाई आफ्नो हृदयमा दुःखी बनायो। मिकाले इजरायलका सन्तानहरूलाई लेखे, म के लिएर परमप्रभुको सामु आउनु, र त्यसपछि अन्य प्रश्नहरूको रूपमा धेरै सम्भावनाहरू दिए। उहाँले निष्कर्षमा भन्नुभयो, हे मानिस, के राम्रो छ उहाँले तिमीलाई देखाउनु भएको छ, र न्याय काम गर्न, कृपालाई प्रेम गर्न र आफ्ना परमेश्वरसँग नम्र भएर हिँड्नुबाहेक परमप्रभुले तपाईँबाट के चाहनुहुन्छ। येशूले सैतानलाई भन्नुभयो, परमप्रभु तेरा परमेश्वरको आराधना गर र उहाँको मात्र सेवा गर। केही परम्परा पालन गर्ने फरिसीहरूलाई येशूले यसैया 29:13 उद्धृत गर्नुभयो, यी मानिसहरूले आफ्नो ओठले बाहिरी रूपमा मलाई आदर गर्छन् तर तिनीहरूका हृदयहरू मबाट टाढा छन्। तिमीहरूले व्यर्थमा मेरो आराधना गर्छन्। तिमीहरूका शिक्षाहरू मानिसहरूले सिकाएका नियमहरू हुन्। अन्य व्यर्थ पूजा स्वर्गदूतहरू, मूर्तिहरू, मानिसहरू, अज्ञानीहरू र सैतानको उपासना समावेश छन्। येशूले मानिसबाट पाप हटाउन सक्ने एकमात्र बलिदानको रूपमा आफ्नो शारीरिक शरीर अर्पण गर्नुभयो। परमेश्वरले उहाँलाई चिहानबाट उठाएर मृत्युमाथि विजय हासिल गर्न र मानिसमाथि सैतानको पकड प्राप्त गर्ने उहाँको प्रस्ताव स्वीकार गर्नुभयो। क्षमा र मेलमिलापको अवसर सबैलाई उपलब्ध भयो जसले ख्रीष्टमा आफ्नो भरोसा र आज्ञाकारिता राख्न रोजेका थिए। पापको क्षमाद्वारा परमेश्वरसँग मेलमिलाप भएकाहरूले उहाँप्रति श्रद्धा र उपासनामा आफ्नो प्रेम व्यक्त गर्छन्। जब उसको भित्री अस्तित्व, आत्मा र हृदयभित्रबाट उसले आफ्ना असल कामहरूद्वारा ईश्वरको सेवा गर्छ र आफ्नो ईश्वरलाई श्रद्धा वा आदर दिन्छ, तब एक व्यक्ति समर्पित वा धार्मिक हुन्छ। मानिसले कसैलाई धेरै धार्मिक र भक्त इसाईको रूपमा बुझ्न सक्छ, उसले गर्ने सबै राम्रा कामहरू हेरेर, तर कर्महरू गर्नको लागि उसको मनसायबाट पूर्णतया अनभिज्ञ हुन्छ। उदाहरणको लागि मानिसको पहिचानको लागि उसको चाहना वा उहाँका आज्ञाहरू पालन गरेर परमेश्वरको इनाम कमाउने इच्छा साँचो उपासना होइन किनकि त्यहाँ कुनै आदर सम्मान वा श्रद्धा छैन। कर्म उपासना होइन यद्यपि यसले कसैलाई फाइदा पुर्याउन सक्छ जबसम्म यो प्रेमद्वारा प्रेरित भित्री मानिसभित्र उत्पन्न हुँदैन। मानिसको हृदयको नियत परमेश्वरलाई मात्र थाहा छ। पूजाको लागि प्रेम विश्वास र कर्म आवश्यक छ। पाठ तीन, कसको आराधना गर्नुपर्छ? परमेश्वर आत्मा हुनुहुन्छ भौतिक होइन र उहाँका उपासकहरूले आत्मामा पूजा गर्नुपर्छ कर्मकाण्ड होइन तर भावनाको अभिव्यक्ति हो र भित्री अस्तित्वलाई प्रेम गर्नुहोस् र सत्य वास्तविक र वास्तविक रूपमा झुटो र नक्कली होइन। सबै ज्ञान सत्य हुन सक्छ तर प्रेम छैन भने उसको पूजा अस्वीकार्य छ। यो व्यर्थ छ र कुनै अर्थ छैन। युहन्ना 4:24 घोषणा गर्छ कि परमेश्वर एक आत्मा हुनुहुन्छ। यी शब्दहरूमा सबैभन्दा सरल तर सबैभन्दा गहिरो सत्यहरू छन् जुन कहिले नश्वर कानमा परेको छ। तिमीहरूको सत्य प्रकाशको महान महिमा मध्ये एक हो र मानव तर्कको गलत निष्कर्षलाई सच्याउँछ। तिमीहरू देखाउँछन् कि एक भगवान् स्थान र समयको सबै सीमाहरूबाट बिल्कुल मुक्त छ र त्यसैले मन्दिरहरूमा स्थानीयकृत छैन। दुई, मूर्तिपूजकहरूले तर्क गरेझै परमेश्वर भौतिक होइनन्। तीन, कि उहाँ एक अमूर्त शक्ति होइन केही वैज्ञानिकहरू सोच्छन् तर एक अस्तित्व हो। चार, कि उहाँ मन्दिरहरू बलिदानहरू इत्यादिका सबै आवश्यकताहरूभन्दा माथि उठाइनुभएको छ जुन मानिसको लागि फाइदाजनक छ तर परमेश्वरको लागि होइन। चार गुना सुसमाचार P149 जो मगर्वे र फिलिप पेन्डलटन। धर्मशास्त्रले बताउँछ कि परमेश्वरको स्वभाव हो माया, जीवन, सत्य, न्याय, पवित्र र धर्मी, दयालु, शान्ति, विश्वासी। परमेश्वरलाई खुसी पार्नु के हो? निका 6:8 परमप्रभुले तपाईँबाट न्यायसँग काम गर्न र कृपालाई प्रेम गर्न र आफ्नो परमेश्वरसँग नम्र भएर हिँड्नु बाहेक के चाहनुहुन्छ? येशूले आशीर्वाद दिनुभएन तर प्रभुको आवश्यकताहरू पालन नगर्ने धार्मिक नेताहरूका लागि कठोर शब्दहरू बोल्नुभयो। धिक्कार व्यवस्थाका शिक्षकहरू र फरिसीहरू, तिमीहरू कपटीहरू, तपाईँले आफ्नो मसलाको दशांश, आदेश दिइएको रकम दशांश दिनुहोस्, पुदिना, दिल र जिरा सबैभन्दा सानो बिउलाई पनि। तर तपाईँले कानुनका महत्त्वपूर्ण कुराहरू, न्याय, दया र विश्वासलाई व्यवस्था गर्नुभएको छ। तपाईँले पहिलेको व्यवस्था नगरी पछिल्लो अभ्यास गर्नुपर्थ्यो। यी अगुवाहरूलाई व्यवस्थाको भौतिक पक्ष चाहिन्छ भन्ने सोचेर तिनीहरूले परमेश्वरको आवश्यकता पूरा गरे तर तिनीहरूले उहाँको अभिप्राय, उहाँको स्वभावलाई व्यवस्था गरे। डाँडाको उपदेशमा M5 येशूले उहाँलाई खुसी पार्ने धेरै कार्यहरू र मनोवृत्तिहरू पहिचान गर्नुभयो। धन्य भनी परमेश्वर खुसी हुनुहुन्छ र तिनीहरूको आशिष दिनुहुन्छ भनेर सङ्केत गर्नुभयो। आत्मामा कमजोर, आफ्नो पापीपन र परमेश्वरको धार्मिकता पहिचान गर्नेहरू, शोक जीवनमा आफ्नो शारीरिक दुर्दशासँग दुखीको विपरीत आफ्नो आध्यात्मिक कमजोरीदेखि दुखी, कोमल घमण्डी, घमण्डी वा अभिमानी नहुनेहरू, त्यो धार्मिकताको लागि भोक र तिर्खा, जो सही र परमेश्वरलाई मनपर्ने कुरा जान्न र गर्नको लागि निरन्तर खोजिरहेका छन्, ए दयालु, दयालु निर्णय वा निन्दा गर्दैन, हृदयमा शुद्ध, इमान्दार, असत्यबाट मुक्त, माटो, मिसावट, भ्रष्ट जुनसुकै कुराबाट मुक्त, के शान्तिकर्ताहरू, आफ्नो सङ्गीसँग शान्तिमा बस्ने र अरूलाई त्यसै गर्न मद्दत गर्नेहरू, बोल्नुहोस् र स्वतन्त्रता दिने व्यवस्थाद्वारा न्याय गरिने व्यक्तिको रूपमा कार्य गर्नुहोस् किनकि दया नगर्ने जो कोहीलाई दया बिनाको न्याय देखाइनेछ। ठिक रूपमा पुरानो नियमको व्यवस्थाले परिस्थितिलाई विचार नगरी तोकिएको छ। दया न्यायमाथि विजयी हुन्छ, Yakub 2:12-13। न्याय कानुनले सजायको माग गर्दछ तर परमेश्वरले ख्रीष्टमा भएकाहरूलाई कृपा दिनुहुन्छ। येशूले सोध्नुभयो, तिमीलाई यी तीनमध्येको डाकुहरूको हातमा परेको मानिसको छिमेकी थियो? कानुनका विज्ञले जवाफ दिए, जसले उहाँलाई दया देखाउनुभयो। एक अर्काप्रति दयालु र दयालु हुनुहोस्, एक अर्कालाई क्षमा गर्नुहोस् जसरी ख्रीष्टमा परमेश्वरले तिमीहरूलाई क्षमा गर्नुभयो। न्याय नगर्नुहोस् नत्र त तपाईँलाई पनि न्याय गरिनेछ, किनकि जसरी तिमीले अरूको न्याय गर्छौ त्यसरी नै तिम्रो पनि न्याय गरिनेछ। ख्रिस्टियनहरू सावधान हुनुपर्छ कि तिनीहरूले कसरी व्यवहार गर्छन्। आफूले माया गर्ने कसैलाई चोट पुर्याउने जो कोही जसले पाप गर्छ, पश्चाताप गर्छ र फर्कन्छ, र जो टाढा पर्छन् र पश्चाताप गरेका छैनन् र ख्रीष्टमा फर्केका छन्। परमेश्वरका सबै गुणहरू उहाँको समानता वा छविको अर्थमा समावेश हुनुपर्छ जसमा परमेश्वरले मानिसलाई बनाउनुभयो। परमेश्वरले मानिसलाई सोच्न, तर्क गर्न, विश्लेषण गर्न र छनौट गर्न सक्ने बुद्धि पनि दिनुभयो। मानिसले सत्यलाई बुझेर, दया देखाएर, न्यायको चाहना राखेर र शान्तिपूर्ण सम्बन्धहरू पछ्याएर परमेश्वरको प्रतिरूपमा जारी रहन रोज्न सक्छ वा उसले त्यसो नगर्ने छनौट गर्न सक्छ र यसरी परमेश्वर उहाँको पिता र सृष्टिकर्तासँगको आफ्नो सम्बन्ध टुटेको छ। किनकि सबै मानिसहरूले पाप गरेका छन् र क्षमाको खाँचो छ, उहाँको सृष्टिकर्ताले दिनुभएको तर्क क्षमताले मानिसलाई आफ्नो मार्ग परिवर्तन गर्न, क्षमा प्राप्त गर्न र ख्रीष्ट जस्तै अझ बढी जीवन बिताउन अनुमति दिन्छ। ख्रीष्टमा भएकाहरूलाई पावलले लेखेका थिए, यसैकारण परमेश्वरका चुनिएका मानिसहरू पवित्र र प्रिय मानिसहरूको रूपमा दया, दया, नम्रता, नम्रता र धैर्य धारण गर। एक अर्कासँग सहनुहोस् र एक अर्काको विरुद्धमा जस्तो सुकै गुनासो भएमा क्षमा गर्नुहोस्। प्रभुले तपाईँलाई माफ गर्नुभयो र यी सबै गुणहरूमा प्रेम धारण गर्नुहोस् जसले तिनीहरूलाई पूर्ण एकतामा बाँध्छ। तिनीहरूमा बढ्दै क्रिश्चियनहरूले परमेश्वरको छविलाई प्रतिबिम्बित गर्नेछन् र आत्माको फल प्रदर्शन गर्नेछन्, जुन प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वासयोग्यता, कोमलता र आत्मसंयम हो। ईश्वरका उपरोक्त गुणहरू अनुभव गर्न, गन्ध गर्न, चाख्न, देख्न वा सुन्न सकिँदैन। येशूको कार्य र मनोवृत्ति अवलोकन गरेर एक व्यक्तिले पितालाई थाहा पाउन सक्छ, जुन येशूले फिलिपलाई भन्नुभएको थियो। हामीलाई माया र क्षमा चाहिन्छ। हाम्रो पाप र विद्रोहको अवस्थामा हामी मृत्युको योग्य छौँ, जुन न्याय चाहिन्छ। येशूको जीवन, मृत्यु र पुनरुत्थानद्वारा परमेश्वरले क्षमा पाउने अवसर प्रदान गर्नुहुन्छ। जब एक व्यक्तिले ईश्वरको क्षमाको उपहार ख्रीष्टलाई विश्वास र आज्ञाकारिताद्वारा स्वीकार गर्दछ, तब तिनीहरूको भित्री अस्तित्वमा प्रेम, शान्ति र कृतज्ञताको मनोवृत्ति हुन्छ र विभिन्न तरिकाहरू, शब्दहरू, विचारहरू र कार्यहरूद्वारा त्यो प्रेम व्यक्त गर्ने इच्छा उत्पन्न हुन्छ। भगवान्ले के देख्नुहुन्छ र सुन्नुहुन्छ? मानव आवाजको सुन्दर आवाज वा मानिसको हृदयबाट निस्कने अभिव्यक्ति? पैसा जुन दिइन्छ वा पैसा किन दिइन्छ? गीतका शब्दहरू वा शब्दहरूद्वारा उत्पन्न हृदयस्पर्शी विचारहरू? आफ्नो भावना व्यक्त गर्न कठिनाई भए पनि प्रार्थनाका शब्दहरू वा पछुतो हृदय? प्रवचन प्रस्तुत वा उपदेश बाँचे? प्रभुको भोजमा भाग लिनु वा ख्रीष्टको प्रायश्चित बलिदान र पुनरुत्थान सम्झना? सँगै भेला हुन असफल वा भेला हुँदा अरूलाई सम्पादन गर्न असफल? बाइबल पढ्दै वा परमेश्वरको सन्देशमा मनन गर्दै? राम्रो नैतिक जीवन जिउने वा बलिदान जीवन बिताउने? परमेश्वरको छविलाई दर्पण गर्न वा प्रतिबिम्बित गर्नको लागि दैनिक जीवन भनेको तपाईँको शरीरलाई जीवित बलिदानको रूपमा परमेश्वरलाई समर्पित र उहाँलाई प्रसन्न तुल्याउनु हो। यस प्रकारको पूजा उचित छ। एक कृतज्ञ इसाईले आफ्नो मुक्तिदाताको रूपमा ख्रीष्टप्रति कृतज्ञता व्यक्त गर्ने तरिका र अवसरहरू खोज्नेछ। उहाँ सम्भव भएसम्म येशूको उदाहरणको नजिक बाँच्नुहुनेछ र उहाँले पवित्र आत्माद्वारा प्रेरितहरू मार्फत दिनुभएको परमेश्वरको इच्छालाई बुझ्न खोज्नेछ। ख्रीष्टको जीवन, मृत्यु, गाड्ने र पुनरुत्थानको सम्झनासहित प्रभुको बोझमा भाग लिँदा क्रिश्चियनले उहाँको सबै कार्यहरूमा उहाँको प्रशंसा गर्नेछ। पाठ चार। कहिले वा पूजा गर्नुपर्छ? जीवित बलिदान भएर मानिसले सबै र सबै कुरामा परमेश्वरलाई धन्यवाद, महिमा र प्रशंसा गर्दै परमेश्वरको आराधना गर्नेछ र निम्न तरिकाहरू खोज्दैछ। अ परमेश्वरका अन्य बच्चाहरूलाई र खाँचोमा परेकाहरूलाई सहयोग गर्नुहोस्। ब अरूलाई बलिदान जीवन बिताउन प्रोत्साहन दिनुहोस्। क्षमा र मुक्तिको सन्देश घोषणा गर्नुहोस्। जीवन, मृत्यु, दफन, पुनरुत्थान र ख्रीष्टको स्वर्गारोहण। क्रिश्चियनहरूले ख्रीष्टमा अरूको साथमा रहनु, सम्पादन गर्ने वा फेलोसिपिङ गर्न छोड्नु हुँदैन। छोड्नु, त्याग्नु, तिनीहरू कहिले वा जहाँ भेला भए पनि तिनीहरू आफ्ना मुक्तिदाता, उहाँको सन्देश, उहाँका मानिसहरूप्रति वफादार हुनेछन् र लज्जित हुने छैनन्। पावल लज्जित भएनन् किनभने उनले भनेका थिए, म सुसमाचारसँग लज्जित छैन किनकि यो मुक्तिको लागि परमेश्वरको शक्ति हो। पावलले पनि यसलाई यसरी राखेका छन्, यसकारण तिमीहरू ख्रीष्टसँग बौरी उठाइएका छौ, तिमीहरूका हृदयहरू माथिका कुराहरूमा लगाउनुहोस् जहाँ ख्रीष्ट परमेश्वरको दाहिने हातमा विराजमान हुनुहुन्छ। आफ्नो दिमाग माथिका कुराहरूमा सेट गर्नुहोस्, पार्थिव चिजहरूमा होइन। आफैलाई सन्तुष्ट पार्ने चिजहरू, किनकि तपाईँ मर्नुभयो र तपाईँको जीवन अब ख्रीष्टसँग परमेश्वरमा लुकेको छ। जब ख्रीष्ट जो तिमीहरूको जीवन हुनुहुन्छ प्रकट हुनुहुनेछ, तब तिमीहरू पनि उहाँसँगै महिमामा देखा पर्नेछौ। ख्रीष्टको शान्तिले तिमीहरूको हृदयमा शासन गरोस्, किनकि एउटै शरीरको अङ्गको रूपमा तिमीहरूलाई शान्तिको लागि बोलाइएको थियो। र आभारी हुनुहोस्, ख्रीष्टको वचनले तपाईँमा प्रचुर मात्रामा बास गरोस्। जसरी तपाईँले एक अर्कालाई सम्पूर्ण बुद्धिका साथ सिकाउनुहुन्छ र सल्लाह दिनुहुन्छ, र तपाईँले परमेश्वरप्रति कृतज्ञताका साथ भजन र आध्यात्मिक गीतहरू गाउनुहुन्छ, र तिमीहरू जे गर्छौ, चाहे वचनमा होस् वा काममा, ती सबै प्रभु येशूको अधिकार नाउँमा गर। उहाँद्वारा परमेश्वर पितालाई धन्यवाद दिनुहोस्। निम्न दुई उदाहरणहरू यहुदी र गैर यहुदी इसाईहरू भेला भएकासँग सम्बन्धित छन्, जसमध्ये कुनै पनि आदेशलाई मान्नु हुँदैन तर फरक स्थानहरूमा कार्य। त्यसैले उहाँको वचन ग्रहण गर्नेहरूले बप्तिस्मा लिए र त्यस दिन लगभग 3,000 आत्माहरू थपिए। अनि तिनीहरूले आफूलाई प्रेरितहरूको शिक्षा र सङ्गतिमा रोटी भाँच्ने र प्रार्थनामा समर्पित गरे। अनि दिनदिनै मन्दिरमा सँगै गएर र आफ्नो घरमा रोटी भाँच्दै तिनीहरूले खुसी र उदार हृदयले परमेश्वरको स्तुति गर्दै र सबै मानिसहरूको अनुग्रहको साथ आफ्नो भोजन ग्रहण गरे। यिनीहरू अघि बढे र त्रोआसमा हामीलाई पर्खिरहेका थिए, तर हामी अखमिरी रोटीको दिनपछि फिलिप्पीबाट यात्रा गऱ्यौँ र 5 दिनमा हामी तिनीहरू कहाँ त्रोआसमा आइपुग्यौँ, जहाँ हामी 7 दिन बस्यौँ। हप्ताको पहिलो दिन जब हामी रोटी भाँच्न एकसाथ भेला भयौँ, अर्थात् प्रभुको भोज एक साझा भोजन वा दुवै हुन सक्छ, पावलले कुरा गरे। ग्रिक शब्द डेयलिडोमै केही बाइबलहरूमा अनुवाद गरिएको रूपमा प्रचार गरिएको छैन। रायलेगोमै वार्तालाप गर्नु, एकसँग प्रवचन गर्नु, बहस गर्नु, छलफल गर्नु, तिनीहरूसँग भोलिपल्ट प्रस्थान गर्ने इरादा र उसले मध्यरातसम्म आफ्नो भाषण लामो भयो। सेवा सिकाउने, गाउने र उपदेश दिएर भगवान्को आराधना गर्नु कुनै विशेष दिनमा एकसाथ भेट्नमा सीमित छैन। पाठ 5। आराधना गर्नको लागि एक कहाँ छ? जब परमेश्वरले इजरायलका सन्तानहरूलाई मिश्रको दासत्वबाट छुटकारा दिनुभयो, उहाँले तिनीहरूसँग एउटा करार स्थापना गर्नुभयो, जसमा उहाँको पुजारीले परमेश्वरलाई बलिदानहरू चढाउने सभाको पाल समावेश थियो। प्रतिज्ञाको भूमिमा बसोबास गरेको वर्षौंपछि सुलेमानले यरुसलेममा तिनीहरूको पूजा र बलिदानको लागि मन्दिर बनाए। वर्षौंपछि येशूले सामरी स्त्रीलाई भन्नुभयो, मलाई विश्वास गर्नुहोस्, ए नारी, एक समय आउँदैछ जब तिमीले न त गेरिजिम पर्वतमा न यरुसलेममा पिताको आराधना गर्नेछौ। युहन्ना 4:21। आउँदै गरेको नयाँ करारमा आराधना मानव निर्मित मन्दिरहरूमा वा विशेष रूपमा हुने छैन। स्थानहरू तर मानिसको हृदयमा उसको मन्दिर। नयाँ करारले पुरानो करार मन्दिरको पूजालाई हटायो। येशूले अब अझ उच्च सेवकाई प्राप्त गर्नुभएको छ, किनकि उहाँले मध्यस्थता गर्ने करार राम्रो प्रतिज्ञाहरूमा आधारित छ। यदि पहिलो करार त्रुटिरहित भएको भए दोस्रोको खोजी गर्नु पर्दैनथ्यो, तर परमेश्वरले आफ्ना जनहरूमा केही गल्ती भेट्टाउनुभयो जब उहाँले भन्नुभयो, हेर, दिनहरू आउँदैछन्, परमप्रभु घोषणा गर्नुहुन्छ, जब म एउटा स्थापना गर्नेछु। इसरायलको घराना र यहुदाको घरानासँग मैले तिनीहरूलाई हात समातेर मिश्र देशबाट बाहिर ल्याएको समयमा गरेको करार जस्तो हुने छैन। मेरो करारप्रति वफादार रहेन, मैले तिनीहरूलाई बेवास्ता गरे, परमप्रभु घोषणा गर्नुहुन्छ, किनकि म इसरायलको घरानासँग त्यो समयपछि बाँध्नेछु, परमप्रभु घोषणा गर्नुहुन्छ। म मेरा नियमहरू तिनीहरूको दिमागमा राख्नेछु र तिनीहरूलाई तिनीहरूको पुस्तकमा लेख्नेछु। हृदयहरू म तिनीहरूका परमेश्वर हुनेछु र तिनीहरू मेरा मानिसहरू हुनेछन्। आफ्नो पार्थिव शरीरलाई पाप बलि प्रायश्चित बलिदानको रूपमा परमेश्वरलाई अर्पण गरेर येशूले पुरानो करार पूरा गर्नुभयो। यसको मन्दिरको उपासनाको साथ परमेश्वरले मोसा मार्फत दिनुभएको थियो र यसलाई नयाँ करारको साथ प्रतिस्थापित गर्नुभयो, जुन अझ राम्रो प्रतिज्ञाहरूमा स्थापित भएको थियो। के तिमीलाई थाहा छैन कि तिमी परमेश्वरको मन्दिर हौ र परमेश्वरको आत्मा तिमीमा बास गर्नुहुन्छ? यदि कसैले परमेश्वरको मन्दिरलाई नष्ट गर्छ भने परमेश्वरले उसलाई नष्ट गर्नुहुनेछ। के एकले अर्कोलाई ईश्वरबाट टाढा लैजाने वा अगुवाई गरेर परमेश्वरको मन्दिरलाई नष्ट गर्छ? किनकि परमेश्वरको मन्दिर पवित्र छ र त्यो मन्दिर तपाईँ हुनुहुन्छ। वा के तपाईँलाई थाहा छैन कि तपाईँको शरीर तपाईँको भित्रको पवित्र आत्माको मन्दिर हो, जुन तपाईँलाई परमेश्वरबाट आएको हो? तिमी आफ्नो होइनौ, किनकि तिमीलाई मूल्य दिएर किनिएको हो। त्यसैले आफ्नो शरीरमा भगवानको महिमा गर। क्रिश्चियनहरू उहाँको मन्दिर हुनाले र पवित्र आत्मा तिनीहरूमा बास गर्नुहुन्छ, तिनीहरूले आफ्नो शरीरलाई जीवित बलिदानको रूपमा प्रस्तुत गर्नुपर्छ, पवित्र र परमेश्वरलाई स्वीकार्य, जुन तपाईँको आध्यात्मिक आराधना हो। न स्थान र भौतिक संरचना महत्त्वपूर्ण छ, तर ख्रीष्टमा भएकाहरूको इच्छा, मनको अभिप्राय र मनोवृत्ति महत्त्वपूर्ण छ। एक व्यक्तिले आफ्नो जीवन कसरी बिताउँछ र अरूलाई व्यवहार गर्छ र आफ्नो स्रोत, पैसा, समय र क्षमता दिएर प्रतिक्रिया दिन्छ भन्ने कुरा महत्त्वपूर्ण छ। हाम्रो जीवित बलिदान, हाम्रो जीवनमा कार्यहरू भौतिक स्थानको सट्टा जताततै गरिनुपर्छ, जस्तै माउन्ट गेरिजिम, जेरुसेलम वा परमेश्वरको लागि चर्च निर्माण आत्मा, मासु र रगत होइन। ईश्वरको प्रेम, शुद्धता, कोमलता, न्याय, दया र विश्वासयोग्यताको प्रकृति इसाईहरू जीवित बलिदान हुन आवश्यक छ। पाठ छ, कसरी पूजा गर्ने, के, कसले, कहिले र कहाँ पूजा गर्ने भन्ने बुझ्दा पूजा कसरी गर्ने भन्ने बुझ्न मद्दत गर्नुपर्छ। यदि आफूलाई जीवित बलिदानको रूपमा अर्पण गर्नु सेवाको जीवनशैली हो भने त्यहाँ धेरै कार्यहरू छन् जुन गर्न सकिन्छ र गर्नुपर्दछ, जुन पूजा मानिनेछ। तर परमेश्वरलाई महिमा, सम्मान, प्रशंसा र आराधना दिँदै उहाँका उदाहरणहरू पछ्याएर ख्रीष्ट जस्तै बन्ने इच्छाबाट तिनीहरू उत्प्रेरित हुनुपर्छ। मानिसले आफ्नो आध्यात्मिक अस्तित्व र सत्यतामा हृदयबाट होइन पूजा गर्नु हो, जसको लागि ज्ञान चाहिन्छ। उपासना कुनै शारीरिक कर्म, अनुष्ठान होइन, तर भित्रबाट आएको प्रेम र आदर, प्रशंसा र खुसीको चाहना हो। शारीरिक कर्म गर्न पूर्ण रूपमा असक्षम व्यक्तिले अझै पनि ईश्वरको आराधना र सेवा गर्न सक्छ। मानिसको भित्री अस्तित्व उसको हृदय, भावना, भावना र मनोवृत्तिको आसनबाट प्रेम, आराधना र प्रशंसाको बहाव नै सेवा हो, साँचो पूजा। यो एक्लै वा समूहसँग गर्न सकिन्छ। समान कार्यहरू, भावनाहरू र भावनाहरू नभएका प्रेम, आराधना र प्रशंसाको आज्ञा पालन गर्ने उद्देश्यले गरिएका वा आत्ममा केन्द्रित भएकाहरू व्यर्थ पूजा हुन्। येशूले भन्नुभयो, यी मानिसहरूले आफ्नो ओठले मलाई आदर गर्छन्, आवाज सुनिन्छ, तर तिनीहरूको हृदय, कुनै विचार मबाट टाढा छैन। तिनीहरूले मलाई व्यर्थ पूजा गर्छन्। यदि कसैको विचार र भावनाहरू ईश्वरको ज्ञानमा आधारित छन् र तिनीहरूसँग उहाँसँग घनिष्ठ सम्बन्ध छ भने तिनीहरूले आफ्नो सम्पूर्ण अस्तित्वलाई प्रेम गर्न, पूजा गर्न, प्रशंसा गर्न, सेवा गर्न र उहाँलाई खुसी पार्ने वास्तविक र साँचो इच्छाको साथ पूजा गर्न प्रशिक्षित गरेका छन्। आत्मा र सत्य नक्कली वा कुनै अनुष्ठान होइन। उहाँ अब आत्मा र सत्यतामा परमेश्वरको सेवा गर्न तयार हुनुहुन्छ। तर परमेश्वरको सेवा वा आराधना गर्दा के गर्ने? परमेश्वरले अब्राहमका सन्तानहरूलाई मिश्रको दासत्वबाट छुटकारा दिँदा तिनीहरूसँग एउटा करार स्थापना गर्नुभयो भनेर उत्पत्तिमा पढ्न सकिन्छ। यस करारमा उहाँले आफ्ना र सबै मानिसहरूको लागि पशुबलि चढाउनको लागि पुजारीहरूको रूपमा उहाँको सेवा गर्न मानिसहरूको समूहलाई छान्नुभयो। मूसा मार्फत परमेश्वरले तिनीहरूको बलिदान चढाउने सेवा कसरी गर्ने भनेर धेरै विशिष्ट निर्देशनहरू दिनुभयो। धेरै वर्षपछि परमेश्वर मानिसको रूपमा पृथ्वीमा आउनुभयो, जसलाई नासरतका येशू ख्रीष्ट भनिन्छ। उहाँ मानिस जस्तै समान प्रकारका प्रलोभनहरूको सामना गर्दै उहाँको सृष्टिहरूमध्ये एकको रूपमा जिउनुभयो, तर पाप बिना नै पापको लागि सिद्ध बलिदान बनेर पितालाई मानिसको पाप हटाउन आवश्यक रगतको बलिदानको रूपमा अर्पण गर्नुभयो। प्रकाश 1:6 प्रेरित युहन्नाले यसो भनेका छन्, उहाँले उहाँका पिता परमेश्वरको निम्ति हामीलाई पुजारीहरूको राज्य बनाउनु भएको छ। नयाँ करारका पुजारीहरूलाई परमेश्वरले दिनुभएको निर्देशनहरू पुरानो करारको भन्दा धेरै फरक भए तापनि विशेष थिए। नयाँ करारका पुजारीहरू ख्रीष्टमा भएका पुरुषहरू र महिलाहरू, तिनीहरूले दैनिक रूपमा असल कामहरू गरेर अरूलाई विश्वासयोग्यतातर्फ प्रोत्साहित गरेर र धन्यवाद, प्रशंसा र आराधना गरेर परमेश्वरको सेवा गर्ने जीवित बलिदानहरू हुनुपर्दछ। पाठ 7 सम्पादनमा जम्मा गर्दै, बाइबलले सँगै भेला हुने आवृत्ति वा स्थानको लागि विशेष निर्देशनहरू प्रदान गर्दैन। सामरी स्त्रीसँग कुरा गर्दा येशूले भविष्यको उपासना स्थानको बारेमा होइन भनेर स्पष्ट रूपमा बताउनुभयो। प्रारम्भिक मण्डलीका बैठकहरू प्रत्येक सदस्यको कार्यप्रणाली सहजता, स्वतन्त्रता, जीवन्तता र खुला सहभागिताद्वारा चिन्हित थिए। उदाहरणका लागि पहिलो कोरिन्थी 14:1-33 र हिब्रू 10:25 हेर्नुहोस्। प्रथम शताब्दीको चर्च एक तरल जमघट थियो, स्थिर अनुष्ठान होइन। र यो अक्सर अप्रत्याशित थियो। विपरीत समकालीन र संस्थागत चर्च सेवा तिनीहरू मन्दिरको दरबारमा, सार्वजनिक स्थानहरूमा र क्रिश्चियनहरूको घरमा भेट्थे। यहुदीहरू र रोमीहरूले सतावट सुरु गरेपछि मन्दिरको दरबार र सोलोमनको उपनिवेश उपलब्ध हुन छाडे। यसले घरहरू र अन्य उपलब्ध साइटहरू छोड्यो। हिब्रू लेखकले क्रिश्चियनहरूलाई सल्लाह दिन्छन् र हामी एकअर्कालाई विचार गरौँ ताकि प्रेम र असल कामहरू जगाउनको लागि एकअर्कालाई एकसाथ भेला गर्ने, जानाजानी अन्य क्रिश्चियनहरूसँग भेला हुन छोड्ने छनौट गर्ने नछोडौँ, जसरी कसैको तरिका हो, तर एकअर्कालाई प्रोत्साहन दिनुहोस्। र यति धेरै जसरी तपाईँले दिन नजिक आउँदै गरेको देख्नुहुन्छ, स्पष्ट रूपमा जोड दिइएको थियो एकसाथ भेला हुनु, एकअर्काको कठिनाई र चिन्ताहरूबारे जान्नु र सँगै मसीहीहरूलाई विश्वासीपूर्वक जीवन बिताउन र परमेश्वरलाई मनपर्ने र अरूलाई लाभदायक काम गर्न प्रोत्साहन दिनु थियो। सभा र सङ्गति त्याग्ने कारण के हो? अनगिन्ती सम्भावनाहरू छन्। सतावटको डर प्रारम्भिक चर्चको लागि सबैभन्दा ठूलो योगदानकर्ता हुन सक्छ। आत्मकेन्द्रित माया नगर्ने सदस्यहरू व्यक्तित्वहरूमाथि प्रभुत्व जमाउने र नियन्त्रण गर्ने, व्यवस्था गर्ने, आर्थिक वा सामाजिक रूपमा फिट नहुने र अन्य धेरै कारणहरूले फेलोसिपलाई निरुत्साहित गर्न सक्छ। क्रिश्चियनहरूमाझ यस्तो हुनुहुँदैन। क्रिश्चियनहरू एकसाथ आउँदै गरेको सन्दर्भमा धर्मशास्त्रहरू, धेरैजना जम्मा भएर प्रार्थना गरिरहेका थिए। चेलाहरू रोटी भाँच्न एकसाथ आए। मण्डलीलाई सँगै भेला गरे, तिनीहरूले रिपोर्ट गरे। भीडलाई सँगै जम्मा गरे, पत्र पठाए। सँगै खान आउँदा सबै हप्काउने पापी एल्डरहरूको उपस्थितिमा एउटा सैतानलाई सुम्पिदिनुहोस्, धर्मशास्त्र पढ्नुहोस् र सिकाउनुहोस्, आफ्नो समझ दिनुहोस् र अरूको बुझाइ सुन्नुहोस्, एकअर्कालाई गाउनुहोस्। यदि सम्पूर्ण मण्डली एक ठाउँमा भेला हुन्छ, पावलले कोरिन्थका क्रिश्चियनहरूलाई भेला भएपछि कार्यहरू सच्याउन यी निर्देशनहरू दिए। अगमबानी गर्ने सबैले मानिसहरूलाई बलियो प्रोत्साहन र सान्त्वनाको लागि बोल्छन्। भेला भएकाहरूले नजानेको भाषामा बोल्नेले आफूलाई सुधार्छ, तर अगमबानी बोल्नेले भेला भएका मण्डलीलाई सुधार्छ। म चाहन्छु कि तिमीहरू प्रत्येकले तिमीहरूले नजानेका भाषाहरूमा बोलुन् तर भेला भएका मानिसहरूले बोलुन्, तर म तिमीहरूलाई अगमबानी गर्न चाहन्छु। अगमबानी बोल्ने मानिस अन्य भाषामा बोल्नेभन्दा ठूलो हो, जबसम्म उसले व्याख्या गर्दैन, ताकि मण्डलीको उन्नति होस्। त्यसैले यो तपाईँसँग छ। जबसम्म तपाईँ बुझ्ने भाषाहरू बोल्नुहुन्न, तबसम्म कसैलाई तपाईँ के भन्दै हुनुहुन्छ भनेर कसरी थाहा पाउने? तपाईँ हावामा मात्र बोल्नुहुनेछ। निस्सन्देह संसारमा सबै प्रकारका भाषाहरू छन्, तर तिनीहरूमध्ये कुनै पनि अर्थविहीन छैन। यदि कसैले के भनेको छ त्यसको अर्थ मैले बुझिन भने, म वक्ताको लागि विदेशी हुँ र उहाँ मेरो लागि विदेशी हुनुहुन्छ। म मेरो भगवान्लाई धन्यवाद दिन्छु, म तिमीहरू सबैभन्दा धेरै अन्य भाषाहरू गवासेस बोल्छु, तैपनि मण्डली सभामा सुन्नेले नबुझेको भाषामा 10,000 शब्दहरू बोल्नुभन्दा म अरूलाई पनि सिकाउन सकूँ भनेर मेरो बुझाइले 5 शब्द बोल्न चाहन्छु। त्यसकारण यदि सम्पूर्ण मण्डली एकै ठाउँमा भेला हुन्छ र सबैले अन्य भाषाहरू गवासेस बोल्छन् र त्यहाँ अनभिज्ञ वा विश्वास नगर्नेहरू आउँछन्, के तिनीहरूले तपाईँ आफ्नो दिमागबाट बाहिर हुनुहुन्छ भनेर भन्नुहुन्न? तर यदि सबैले अगमबानी गरे र एक अविश्वासी वा अपरिचित व्यक्तिभित्र आउँछ भने ऊ सबैद्वारा दोषी ठहरिन्छ, अनि यसरी उसको हृदयको रहस्य प्रकट हुन्छ र त्यसो भए उसको अनुहारमा घोप्टो परेर उसले परमेश्वरको आराधना गर्नेछ र रिपोर्ट गर्नेछ कि परमेश्वर साँच्चै तपाईँहरू माझ हुनुहुन्छ। त्यसो भए कस्तो छ भाइहरू? जब तपाईँहरू सँगै आउनुहुन्छ, तपाईँहरू प्रत्येकसँग भजन छ, एउटा शिक्षा छ, एक जिब्रो छ, एक प्रकाश छ, एक व्याख्या छ, सबै कुरा सम्पादनको लागि होस्। यदि कोही जिब्रोमा बोल्छ, ग्लोसी, त्यहाँ 2 वा 3 होस्, प्रत्येकले पालैपालो र एकले व्याख्या गरोस्। तर यदि त्यहाँ कुनै अनुवादक छैन भने उसले मण्डली सभामा चुपचाप बसोस् र उसले आफै र परमेश्वरसँग कुरा गरोस्। 2 वा 3 अगमवक्ता बोल्न दिनुहोस् र अरूले न्याय गरून्। तर छेउमा बस्ने अर्कोलाई केही प्रकट भयो भने पहिले चुप लागोस्, किनकि तिमीहरू सबैले एक एक गरी अगमबानी गर्न सक्छौ, ताकि सबैले सिक्न सकुन् र सबैलाई प्रोत्साहन मिलोस्। र अगमवक्ताहरूका आत्माहरू अगमवक्ताहरूको अधीनमा छन्, किनभने परमेश्वर भ्रमको लेखक होइन तर शान्तिको लेखक हुनुहुन्छ, जस्तै सन्तहरूको सबै मण्डलीहरूमा। तिम्रा स्त्रीहरू वा पत्नीहरू मण्डलीहरूमा मौन बसुन् किनकि तिनीहरूलाई बोल्न अनुमति छैन। तर तिनीहरू आज्ञाकारी हुनुपर्छ जस्तै व्यवस्थाले पनि भन्छ। अनि यदि तिनीहरू केही सिक्न चाहन्छन् भने तिनीहरूले घरमा आफ्नै श्रीमानलाई सोध्नुहोस्, किनकि मण्डली सभामा बोल्नु स्त्रीहरूको लागि लाजमर्दो कुरा हो। सबै कुरा सम्मानपूर्वक होस् र एक वक्ताले अर्कोलाई पछ्याओस्, सबैले एकै समयमा नबोल्नेछन्। कोरिन्थीहरूको सम्मेलनहरू अनादर, अराजकता र भ्रमले चिन्ह लगाइयो। यस समस्यालाई सच्याउन पावलले यस्तो लेखे, अगम वक्ताहरूले क्रमशः बोल्नुपर्ने थियो, एकै समयमा होइन। आफ्नो भाषा नबुझ्ने र व्याख्या गर्ने कोही उपलब्ध नभएमा वक्ताहरू मौन बस्नु पर्थ्यो। भगवान भ्रमको देवता नभई सभालाई सम्बोधन गर्दा वक्ताहरूले पालैपालो बोल्नुपर्ने थियो। अगम वक्ताहरूका पत्नीहरूले आफ्ना पतिहरूलाई सार्वजनिक रूपमा प्रश्न नगरी तिनीहरूको घरको गोपनीयतामा स्पष्टीकरण खोजेर आदर देखाउनु पर्थ्यो। सबै कुराहरू सभ्य र व्यवस्थित रूपमा गर्न दिनुहोस् को मतलब त्यहाँ बिना कुनै स्थापित व्यवस्था वा अनुष्ठान हुनुपर्छ। अनौपचारिक गतिविधि चाहे गीत, प्रार्थना वा भाषण, सिक्नुपर्ने पाठ, सुन्नुभन्दा सिकाउनु महत्त्वपूर्ण छ। व्यवस्थितता र समझ महत्त्वपूर्ण छ। सबै इसाईहरूको सहभागिताले सबैलाई प्रोत्साहन दिन्छ। वफादारीको लागि सुधार आवश्यक छ। अरूको सम्मानले एकता बढाउँछ। कानून र प्रथाको सम्मानलाई व्यवस्था गर्न सकिँदैन। पाठ आठ, गाउँदै गीतहरू प्रेम वा घृणा, आनन्द वा दुःख र आध्यात्मिक वा कामुकको भावनाको अभिव्यक्ति हुन्। गीत र गायन व्यक्तिगत आनन्दको लागि एक प्रियजनलाई निर्देशित वा परमेश्वरको प्रशंसाको रूपमा हुन सक्छ। गीतहरू विश्वास घटनाहरू र मानिसहरूलाई सम्झना गर्नका लागि सिकाउने उपकरणहरू पनि हुन्। पुरानो करार गायन, आओ हामी प्रभुको लागि गाउँ, हाम्रो मुक्तिको चट्टानमा हर्षित आवाज गरौँ, उहाँको सामु धन्यवादसहित आउँ र उहाँसामु भजन गाएर आनन्दको नारा लगाउँ। भजन 95:1-2, परमेश्वरले मोसालाई निर्देशन दिनुभयो, अब यो गीत आफैले लेख्नुहोस् र इसरायलीहरूलाई सिकाउनुहोस् र तिनीहरूलाई गाउन लगाउनुहोस् ताकि तिनीहरूको विरुद्धमा यो मेरो साक्षी होस्। जब मैले तिनीहरूलाई दुध र मह बग्ने भूमिमा ल्याए, जुन भूमि मैले तिनीहरूका पुर्खाहरूलाई प्रतिज्ञा गरेको थिएँ, र जब तिनीहरूले आफ्नो पेट भरेर खान्छन् र समृद्ध हुन्छन्, तब तिनीहरूले मलाई अस्वीकार गर्दै अन्य देवताहरूतिर फर्कनेछन् र तिनीहरूको पूजा गर्नेछन्। मेरो करार तोड्दै यहोशापातले मानिसहरूलाई परमप्रभुको निम्ति गाउन र उहाँको परमेश्वरको पवित्रताको महिमाको प्रशंसा गर्न नियुक्त गरे। जब तिनीहरू सेनाको मुखियामा गएर यसो भन्दै थिए, परमप्रभुलाई धन्यवाद देऊ, उहाँको प्रेम सदा सर्वदा रहिरहन्छ। 2 इतिहास 20:21-22, पुरानो नियममा धेरैजसो गाउने सन्दर्भहरू परमेश्वरको आशिष, अनन्त प्रेम र पवित्रताको लागि प्रशंसा र कृतज्ञताको अभिव्यक्तिसँग सम्बन्धित छन्। नयाँ करार गाउँदै परमेश्वरको नयाँ करार केटाकेटीहरूले आफ्नो हृदयबाट, तिनीहरूको भित्री अस्तित्वबाट उहाँको प्रशंसा गाउन र गीत गाएर एक अर्कालाई प्रोत्साहन दिनु हो। यसैकारण परमेश्वरका चुनिएका मानिसहरूको रूपमा पवित्र र प्यारो मायालु दया, दया, नम्रता, नम्रता र धैर्यताको पहिरन धारण गर्नुहोस्। एक अर्काको साथ सहन र एक अर्काको विरुद्ध जेसुकै गुनासो भए पनि क्षमा गर्नुहोस्। क्षमा गर्नुहोस् जसरी प्रभुले तपाईँलाई क्षमा गर्नुभयो। र यी सबै सद्गुणहरूमा प्रेम धारण गर्नुहोस् जसले ती सबैलाई पूर्ण एकतामा बाँध्छ। ख्रीष्टको शान्तिले तिनीहरूको हृदयमा शासन गरोस्, किनकि एउटै शरीरका अङ्गहरू यहुदी र अन्य जाति, मालिक र दास, पुरुष र स्त्री तपाईँलाई शान्तिको लागि बोलाइएको थियो। र आभारी हुनुहोस्। ख्रीष्टको वचन तिमीहरूमा प्रशस्त रूपमा बास गरोस्, जसरी तिमीहरूले एक अर्कालाई सम्पूर्ण बुद्धिका साथ सिकाउँछौ र सल्लाह दिन्छौ र परमेश्वरप्रति आफ्नो हृदयमा कृतज्ञताका साथ भजन, भजन र आत्मिक गीतहरू गाउनुहुन्छ। अनि तिमीहरू जे गर्छौ, चाहे वचनमा होस् वा काममा, ती सबै प्रभु येशूको नाउँमा गर, उहाँद्वारा पिता परमेश्वरलाई धन्यवाद चढाउँदै। एफिसी 5:15-20 एफिसियन क्रिश्चियनहरूलाई लेख्दै पावलले यसो भने, त्यसो भए तपाईँ कसरी जिउनुहुन्छ? धेरै होसियार हुनुहोस्, मूर्ख जस्तो होइन, तर बुद्धिमानी रूपमा हरेक अवसरको अधिकतम फाइदा लिनुहोस्, किनकि दिनहरू खराब छन्। त्यसैले मूर्ख नहुनुहोस्, तर के बुझ्नुहोस् प्रभुको इच्छा छ। रक्सी पिउनु हुँदैन जसले भ्रष्टता निम्त्याउँछ, बरु आत्माले भरिपूर्ण हुनुहोस्। भजन भजन र आध्यात्मिक गीतहरूसँग एक अर्कासँग कुरा गर्दै सम्भवतः उत्तरदायी वा एन्टिफोनल गायन। प्रभुको लागि आफ्नो हृदयमा गीत गाउनुहोस् र सङ्गीत धुन बनाउनुहोस्। हाम्रा प्रभु येशु ख्रीष्टको नाउँमा सधैँ सबै कुराको लागि परमेश्वर पितालाई धन्यवाद दिनुहोस्। पावलले कलसियन क्रिस्चियनहरूलाई बताउँछन् कि गीत गाउनु भनेको व्यक्तिको विचार प्रक्रियामा जोड दिइन्छ, किनकि एक व्यक्तिले परमेश्वरप्रति आफ्नो भावना व्यक्त गर्दछ। पावलले व्यक्तिगत वा भेला भएका गायनको बारेमा विवरणहरू निर्दिष्ट गर्दैनन्, बरु उसले हृदयबाट कृतज्ञताको मनोवृत्तिलाई जोड दिन्छ। जुनसुकै परिवेशमा कसैको गायन शरीरको एकतातर्फ निर्देशित हुनु, कसैलाई सिकाउनु र प्रोत्साहन दिनु र ईश्वरको प्रशंसा गर्नु नै पूजा हो। भगवानलाई तपाईँको हृदयमा गाउन र धुन वा सङ्गीत बनाउनका लागि धेरै घटकहरू छन्। आ गायन तारहरू वाद्ययन्त्र, स्वरको डोरी वा हृदयको तार, व हृदयमा सङ्गीत बनाउने भावना र भावनाहरू इमान्दारीका साथ, क प्रभुमा परमेश्वरतर्फ निर्देशित। यी वास्तविक र वास्तविक भ्रामक वा काल्पनिक होइन, तर भित्री मानिस हृदय वा आत्मामा हुने कार्य, प्रेम र पूजा गर्ने मानिसको भाग। एकले अर्को व्यक्तिलाई भेला भए पनि गाउन सक्छ। अन्य नयाँ नियमका शास्त्रहरू जुन गायनसँग सम्बन्धित छन्, म मेरो आत्माले गाउनेछु तर म मेरो दिमागले पनि गाउनेछु, 1 कोरिन्थी 14:12-26। के कोही खुसी छ? उसले प्रशंसाका गीत गाउन्, याकुब 5:10-13। हे सबै अन्य जातिहरू हो, प्रभुको प्रशंसा गर, र हे सबै मानिसहरू हो, उहाँको प्रशंसा गर, रोमी 15:7-11। मण्डलीको उपस्थितिमा म तपाईँको प्रशंसा गाउनेछु, हिब्रू 2:10-12। मनोरञ्जनका लागि गाउने गीतले बाहिरी मानिसलाई आकर्षित गर्छ भने हृदयबाट गाउनेले भित्री मानिसको भावना झल्काउँछ। तसर्थ हृदयको विचारलाई ओभरराइड गरेर कानलाई मनपर्ने कुरा, चाहे सद्भाव होस्, वाद्य वा मन्त्र होस्, भगवानलाई प्रसन्न तुल्याउँदैन। गायनको एक संक्षिप्त समीक्षा। आत्माले भरिनुहोस्। गाउने र प्रभुलाई आफ्नो हृदयमा सङ्गीत बनाउने व्यक्तिगत। कहाँ? एक सभाको रूपमा। सभाको बीचमा म तपाईँको प्रशंसा गाउनेछु। व्यक्तिको रूपमा। सबै बुद्धिका साथ एक अर्कालाई सिकाउनुहोस् र सल्लाह दिनुहोस्, र तपाईँ परमेश्वरप्रति कृतज्ञताका साथ भजन भजन र आध्यात्मिक गीतहरू गाउनुहुन्छ। कहिले? कोही खुसी छन्? उहाँलाई प्रशंसाका गीतहरू गाउन दिनुहोस्। कसरी? म मेरो आत्माले गाउनेछु तर म मेरो मनले पनि गाउनेछु। नयाँ करार अन्तर्गत परमेश्वरलाई स्वीकार्य गाउने के हो भनेर विभिन्न विचारहरू छन्। एक व्यक्तिले विचार वा व्यक्तिगत विश्वासभन्दा बाहिर हेर्नुपर्छ र शास्त्रलाई यसको सन्दर्भमा निरन्तर रूपमा व्याख्या गर्नुपर्छ, मनमानी रूपमा होइन। त्रुटिपूर्ण आधारबाट व्याख्या गर्दा त्रुटिपूर्ण निष्कर्षहरू उत्पन्न हुन्छन्। अपूजा एक पूजा सेवामा हुन्छ, त्यसैले स्वीकार्य गायन पूजा सेवा सभामा हुनुपर्दछ। व गायन केवल भजन वा एकतामा हुनुपर्दछ, किनभने सद्भाव श्रोतालाई राम्रो लाग्नमा केन्द्रित हुन्छ र मनोरञ्जन हो। एकता वा चार भाग सद्भावमा केवल एक क्यापेला स्वीकार्य छ। त्यो यदि कसैसँग गीत छ भने मण्डलीले गाउनका लागि गीतहरू छान्छ। यी आफ्नो हृदयको विचारमा भन्दा आवाजमा ध्यान केन्द्रित नभएसम्म क्यापेला भजन तालमेल वा वाद्ययन्त्रमा हृदयबाट गाउनु स्वीकार्य छ। गीत नेता वा निर्देशक एक कलाकार हो। यो धेरै गीत नेताहरू, समूह नेताहरू वा प्रशंसा टोलीहरूले मनोरञ्जन गठन गर्छन्, यद्यपि तिनीहरूसँग धेरैले भाग लिन्छन्। जब एकमात्र गीत नेता गायन स्क्रिनमा गीत पुस्तक वा प्रक्षेपण बिना मेमोरीबाट हुनुपर्छ। आई यदि कसैको ध्यान ध्वनिको गुणस्तरमा छ भने त्यो मनोरञ्जन हो, चाहे वाद्ययन्त्र, क्यापेला वा सद्भावमा। मनोरञ्जनको लागि गायन तब हुन्छ जब कसैले गायन र सङ्गीतको आनन्दलाई तिनीहरूको हृदयबाट ईश्वरप्रतिको विचारलाई ओभरराइड गर्न अनुमति दिन्छ। क रेडियो, टिभी वा सिडीमा वाद्ययन्त्रको साथ वा बिना, ख भेला हुँदा वा एक्लै वा गसँग। कुनै नेता, एक नेता वा धेरै नेताहरू। निस्सन्देह गीतमा भगवानको आराधना गर्दा एकै समयमा मानिसमा भए श्रद्धा, सम्मान र प्रशंसाको ठूलो भावना हुन सक्छ, र एकै समयमा भगवानको प्रशंसा र पूजा गर्ने अन्य स्वरहरूको धुन र सङ्गीतबाट पनि आनन्द लिन सकिन्छ। यो मुटुको कुरा हो। प्रश्नहरू। एक, पुरानो करार अन्तर्गत गाउनु भनेको पाठ सिकाउनु र उहाँको लागि परमेश्वरको प्रशंसा र धन्यवाद व्यक्त गर्नु थियो। प्रार्थना गर्दै येसुले आफ्नो प्रवचनमा प्रार्थनाको बारेमा छलफल गर्नुभयो, जसलाई सामान्यतया डाँडाको उपदेश भनिन्छ। अनि जब तिमीहरू प्रार्थना गर्छौ, सभाघरहरूमा र सडकको कुनामा उभिएर मानिसहरूले देखुन् भनेर ढोङ्गीहरू जस्तो नहुनुहोस्। म तिमीहरूलाई निश्चय भन्छु, तिमीहरूको पुरा इनाम छ। तर जब तिमीहरू प्रार्थना गर्छौ, आफ्नो कोठामा जानुहोस्, ढोका बन्द गर्नुहोस् र लुकेको ठाउँबाट हेर्नुहुने तपाईँको बुबाले तपाईँलाई इनाम दिनुहुनेछ। जब तपाईँ अन्य जातिहरूले गर्छन्, त्यसरी नै अर्थहीन कुराहरू नगर्नुहोस्। तिनीहरू सोध्छन् कि तिनीहरू यति शब्दमा सुनिन्छन्। तिमीहरू जस्तै नबन, किनभने तिमीहरूले उहाँसम्म सोध्नु अघि नै तिमीहरूका पितालाई थाहा छ। मत्ती छ 5:6 मर्कुस 11:17 येशूले यसैया 56:7 उल्लेख गर्नुभयो भने परमेश्वरको मन्दिर प्रार्थना गर्ने ठाउँ हो। अब भगवानको मन्दिर मानिसमा बास गर्दछ। एक दिन येशू एउटा ठाउँमा प्रार्थना गरिरहनु भएको थियो। जब उहाँले समाप्त गर्नुभयो, उहाँका चेलाहरू मध्ये एकले उहाँलाई भने, प्रभु, हामीलाई प्रार्थना गर्न सिकाउनुहोस्, जसरी योहन्नाले उहाँका चेलाहरूलाई सिकाउनुभयो। लुका 11:1 त्यसपछि येशूले डाँडाको प्रार्थना प्रवचनमा मत्ती 9:13 भनेका कुरा दोहोर्याउनुभयो। प्रार्थना कसरी गर्ने भनेर सिकाउनको लागि तिनीहरूको अनुरोधमा के महत्त्वपूर्ण छ? के येशूका चेलाहरूलाई प्रार्थना गर्ने तरिका थाहा थिएन? के यो तिनीहरूका धार्मिक नेताहरू फरिसीहरू प्रार्थना अवलोकन गरेर प्रार्थनाको चेलाहरूको धारणा दाग भएको हुन सक्छ? के कुलपिताहरूले प्रार्थना गरे वा तिनीहरूसँग परमेश्वरको प्रत्यक्ष सञ्चार प्रार्थना जस्तै थियो? मूसा मार्फत परमेश्वरले दिनुभएको व्यवस्था अन्तर्गत पूजाहारीहरू, अगमवक्ताहरू वा राजाहरू मात्र प्रार्थना गर्न सक्थे। पुरानो नियममा कुलपिताहरू, पुजारीहरू, अगमवक्ताहरू र हन्नाले प्रार्थना गरे। तिनीहरूको प्रार्थना प्राय क्षमा, छुटकारा र पीडाबाट मुक्तिको लागि बिन्तीको लागि अनुरोध गरिएको देखिन्छ। दानियल र अरूले परमेश्वरको उपस्थितिको ठाउँ मन्दिरतिर गएर प्रार्थना गरिरहेका तिनीहरू मात्र थिएनन्। नयाँ नियमका प्रार्थनाहरू पुरानो नियमका प्रार्थनाहरू भन्दा उल्लेखनीय रूपमा फरक छन्, किनभने तिनीहरू सामान्यतया आत्मिक कुराहरूको बारेमा थिए। लुकाले प्रेरित 10:15 रेकर्ड गरेको छ कि रोमी सेन्चुरियन कर्नेलियसले निरन्तर परमेश्वरलाई प्रार्थना गरे र परमेश्वरले उहाँको प्रार्थना सुन्नुभयो। एक, प्रार्थना गर्ने मनोवृत्ति। दुईजना मानिस प्रार्थना गर्न मन्दिरमा गए, एउटा फरिसी र अर्को कर उठाउने। फरिसीले उभिएर आफैसँग यसरी प्रार्थना गर्यो, भगवान्, म तपाईँलाई धन्यवाद दिन्छु कि म अरू मानिसहरू जस्तो जबरजस्ती लुट्ने, अन्यायी, व्यभिचारी वा यो कर उठाउने जस्तो पनि छैन। म हप्तामा 2 उपवास बस्छु, मसँग भएका सबैको दशांश दिन्छु। अनि कर उठाउनेले टाढै उभिएर स्वर्गतिर आफ्नो आँखा जति उचाल्दैनथ्यो, तर आफ्नो छातीमा हिर्काएर यसो भन्यो, परमेश्वर, म पापीलाई दया गर्नुहोस्। लुका 18:10-13 निम्न पदहरूबाट कसैले बुझ्दछ कि आत्मधर्मी भन्दा नम्रको प्रार्थना सुनिन्छ? प्रार्थनाको जवाफ दिनुभयो। जोनले हामीलाई येशूदाखको बोट हुनुहुन्छ र क्रिस्चियनहरू हाँगाहरू हुन् भनी बताउँछन्। यदि हाँगा क्रिश्चियन बेल ख्रिष्टसँग जोडिएको छैन भने मृत्यु हुन्छ र शाखा क्रिश्चियन काटियो र बाहिर निकालियो, अब सुरक्षित अवस्थामा छैन। दाखको बोटमा संलग्न रहनेहरू ख्रिष्टमा छन् र तिनीहरूको प्रार्थनाको जवाफ दिइन्छ, किनभने तिनीहरूले स्वयंलाई होइन परमेश्वरको महिमा गर्छन्। योहन्ना 15 प्रार्थनामा बाधा। परमेश्वरले सधैँ प्रार्थना सुन्न सक्नुहुन्न, किनकि त्यहाँ परिस्थितिहरू, अवस्थाहरू, मनोवृत्तिहरू र उद्देश्यहरू छन् जसले प्रार्थना सुन्न बाधा पुर्याउँछ। याकुब 4:2-3 तिमीसँग छैन किनकि तपाईँले परमेश्वरलाई सोध्नुहुन्न। जब तपाईँले माग्नुहुन्छ, तपाईँले पाउनुहुने छैन किनकि तपाईँले गलत मनसायले माग्नुहुन्छ, ताकि तपाईँले जे पाउनुहुन्छ तपाईँको खुसीमा खर्च गर्न सक्नुहुन्छ। 1 Petrus 3:7 पतिहरू, त्यसरी नै तपाईँ आफ्नो पत्नीहरूसँग बस्ने विचारशील हुनुहोस् र तिनीहरूलाई कमजोर साथीको रूपमा र जीवनको अनुग्रह उपहारको उत्तराधिकारीको रूपमा आदरपूर्वक व्यवहार गर्नुहोस्, ताकि कुनै पनि कुराले तपाईँको प्रार्थनामा बाधा नपरोस्। प्रार्थनाको आवृत्ति। त्यसपछि येशूले आफ्ना चेलाहरूलाई तिनीहरूले सधैँ प्रार्थना गर्नुपर्छ र हार मान्नु हुँदैन भनी देखाउनको लागि एउटा दृष्टान्त भन्नुभयो। उसले भन्यो, एउटा सहरमा एकजना न्यायकर्ता थिए जसले न त ईश्वरको डर राख्थे न मानिसहरूको वास्ता गर्थे। अनि त्यो सहरमा एउटी विधवा थिइन् जो उहाँ कहाँ बिन्ती लिएर आइरहेकी थिइन्, मलाई मेरो शत्रुको विरुद्धमा न्याय दिनुहोस्। केही समय उनले अस्वीकार गरे, तर अन्तमा उसले मनमनै भन्यो, म भगवान्सँग डराउदिन वा मानिसहरूको वास्ता गर्दिन, तर पनि यो विधवाले मलाई सताइरहने भएकोले म देख्छु कि उसले न्याय पाएको छ, ताकि उसको आगमनले मलाई समाप्त नहोस्। अनि प्रभुले भन्नुभयो, अन्यायी न्यायकर्ताले के भन्नुहुन्छ सुन्नुहोस्। अनि के परमेश्वरले उहाँलाई दिनरात पुकार्ने आफ्ना चुनिएकाहरूलाई न्याय दिनुहुने छैन? के उहाँले तिनीहरूलाई बन्द गरिरहनुहुनेछ? म तिमीहरूलाई भन्छु, उहाँले त्यो देख्नुहुनेछ। तिमीहरूले न्याय पाउँछन् र चाँडै जब मानिसको पुत्र आउँछ, के उसले पृथ्वीमा विश्वास पाउनुहुनेछ? लुका 18:1-8। ख्रीष्टका अनुयायीहरूले ख्रीष्टको लागि बाँच्दा जीवनको दैनिक कठिनाइहरू पार गर्न मद्दतको लागि निरन्तर प्रार्थना गर्नुपर्छ। पावल भन्छन्, सबै समय आत्मामा सबै प्रार्थना र बिन्तीसँग प्रार्थना, त्यसको लागि सबै सन्तहरूका निम्ति बिन्ती गर्दै सम्पूर्ण लगनशीलताका साथ सतर्क रहौ। एफिसी 6:18 द्वारा प्रार्थना र निर्देशनहरू। येसु व्यक्तिगत प्रार्थना। यो कचौरा क्रुसिफिक्सनद्वारा येसुको विचाराधीन मृत्यु पास होस्, तर तपाईँको इच्छा पूरा होस्। प्रार्थनामा निर्देशन व्यर्थ दोहोर्याउने प्रयोग नगर्नुहोस्। चेतावनी पुरुषहरूले देख्ने प्रार्थना सुनिँदैन। प्रेरितहरू साहसको लागि प्रार्थना काउन्सिलद्वारा पिटरको रिहाइमा। कार्यको लागि प्रार्थना पत्रुसले प्रार्थना गरेर भने, तबिथा उठ्नुहोस्। व्यक्तिगत जेलमा र मध्यरातमा पावल र सिलासले प्रार्थना गरे। प्रेरितहरू र इसाईहरू सामान्य निर्देशनहरू। कुनै पनि पीडित छ, उसलाई प्रार्थना गर्न दिनुहोस्। अरूको लागि हामी सधैँ तपाईँको लागि धन्यवाद र प्रार्थना गर्छौँ। स्वयंको लागि प्रार्थना आत्मनिर्माण गर्नुहोस् र पवित्र आत्मामा प्रार्थना गर्नुहोस्। क्षमाको लागि यस दुष्टताको पश्चात्ताप गर्नुहोस् र प्रार्थना गर्नुहोस्। सबै आफ्नो हृदयमा परमेश्वरको इच्छालाई प्राथमिकता दिनुहोस्। निरन्तर प्रार्थना गर्नुहोस्। प्रार्थना छोटो र धेरै विशिष्ट हुन सक्छ। सधैँ बढिरहने चिजहरूको लागि प्रार्थना गर्नुहोस्। उहाँको राज्यलाई दैनिक जीवनमा पहिलो राख्न र अरूलाई आफूभन्दा अगाडि राख्नमा परमेश्वरको निर्देशन खोज्नुहोस्। ख्रीष्टको सुसमाचार फैलाउनको लागि प्रार्थना गर्नुहोस् र मद्दत गर्नुहोस्। अरूको लागि प्रार्थना गर्नुहोस् र धन्यवादको लागि सधैँ उपयुक्त छ। प्रार्थना धेरै छोटो हुन सक्छ। कुनै पनि ठाउँमा आफ्नो वा अरूको लागि, जब खुसी वा दुःखी वा विशिष्ट वा सामान्य तर आत्मकेन्द्रित होइन। प्रश्नहरू खर ग एक प्रार्थनाको समय कहिले हुन्छ? आ दिनमा 4 पटक, बिहान 9 बजे, 3 बजे र राति। ब जब तपाईँलाई केही चाहिन्छ। निरन्तर त्यार ब एक हर ग 2:1 इसाईको प्रार्थना परमेश्वरलाई स्वीकार्य हुनको लागि उसले ख्रीष्टमा रहनुपर्छ। ठफ 8:10 प्रभुको भोज ख्रीष्टको सम्झना। अखमिरी रोटीको पहिलो दिनमा चेलाहरू येसु कहाँ आएर सोधे कि तपाईँले हामीलाई निस्तार चार खानको लागि कहाँ तयार पार्नुहुन्छ, र जब समय आयो उहाँ बस्नुभयो र प्रेरितहरू उहाँसँग। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, मैले दुःख भोग्नु अघि तिमीहरूसँग यो निस्तार चार खाने इच्छा गरेको छु। उहाँको क्रुसको लागि म तिमीहरू सामु भन्दछु, यो परमेश्वरको राज्यमा पूरा नभएसम्म म यो खाने छैन। जब साँझ पर्यो, निस्तार चाडको भोजको समय भयो, येसु 12 जनासँग टेबुलमा बस्नुभयो। अब तिनीहरूले खाना खाँदै गर्दा येसुले रोटी लिनुभयो र आशीर्वाद धन्यवाद दिँदै त्यो भाँचे र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, लिनुहोस् खानुहोस्, यो मेरो शरीर हो। अनि उहाँले कचौरा लिनुभयो र धन्यवाद दिनुभयो भने उहाँले तिनीहरूलाई दिनुभयो, तिमीहरू सबै यो पियो, किनकि यो मेरो करारको रगत हो, जुन पापहरूको क्षमाको लागि धेरैको लागि खन्याइएको छ। 8:11 दिने किनभने परमेश्वरले संसारलाई यति प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र र अद्वितीय पुत्र दिनुभयो, ताकि उहाँमा भरोसा गर्ने सबैले पूर्ण रूपमा नाश हुनुको सट्टा अनन्त जीवन पाओस्। युहन्ना 3:16 प्रेम र दिने बीच प्रत्यक्ष सम्बन्ध रहेको देखिन्छ। ख्रीष्टमा हामीले प्रेम गर्न सिक्नुपर्छ र त्यो प्रेमलाई दिने मार्फत संचार गर्न सिक्नुपर्छ। परमेश्वरले हामीलाई सुम्पनुभएको कुराको बाँडफाँड। अनि अब भाइहरू, हामी तपाईँलाई परमेश्वरले म्यासेडोनियन मण्डलीहरूलाई दिनुभएको अनुग्रहको बारेमा जान्न चाहन्छौँ। सबैभन्दा कठिन परीक्षाबाट तिनीहरूको आनन्द, अनन्त जीवनको लागि तिनीहरूको आशा र तिनीहरूको चरम गरिबीले धनी उदारतामा भर पर्यो। किनकि म गवाइदिन्छु कि उनीहरूले सकेसम्म दिए र उनीहरूको क्षमताभन्दा बाहिर पनि पूर्ण रूपमा तिनीहरूको आफ्नै रूपमा तिनीहरूले तुरुन्तै सन्तहरूको सेवामा भाग लिने विशेषाधिकारको लागि हामीसँग बिन्ती गरे। 2 कोरिन्थी 8:1-7। यदि कसैले आफ्नो आफन्त र विशेष गरी आफ्नो नजिकको परिवारको लागि प्रदान गर्दैन भने उसले विश्वासलाई इन्कार गरेको छ र एक अविश्वासीभन्दा खराब छ। 1 तिमोथी 5:8। मनोवृत्ति खाँचोमा परेकाहरूको हेरचाह गर्नुमा परमेश्वरप्रतिको प्रेम व्यक्त गरिन्छ। धर्म फ्रेसके बाह्य गतिविधि हाम्रा पिता परमेश्वरले शुद्ध र निर्दोषको रूपमा स्वीकार गर्नु भनेको यो हो। अनाथ र विधवाहरूलाई तिनीहरूको दुःखमा हेरचाह गर्न र संसारबाट प्रदूषित हुनुबाट जोगाउनु। याकुब 1:27। लोभी व्यक्तिले आफूलाई भगवान् वा अरूलाई भन्दा बढी माया गर्छ। कसैले दुई मालिकको सेवा गर्न सक्दैन। या त उसले एकलाई घृणा गर्नेछ र अर्कोलाई प्रेम गर्नेछ, वा ऊ एकप्रति समर्पित हुनेछ र अर्कोलाई घृणा गर्नेछ। तिमीले परमेश्वर र पैसा दुवैको सेवा गर्न सक्दैनौ। मत्ती 6:24। यदि मैले आफूसँग भएका सबै गरिबहरूलाई दिए र मेरो शरीरलाई आगोमा समर्पण गरे तर प्रेम छैन भने मलाई केही प्राप्त हुँदैन। मैले मेरो आत्मिक अस्तित्व परमेश्वरलाई अर्पण गरेको छैन किनकि मेरो उपहार कर्तव्य वा आज्ञाभन्दा बाहिर थियो। 1 कोरिन्थी 13:3। यस वर्तमान संसारमा धनी भएकाहरूलाई अहङ्कार नगर्न आदेश दिनुहोस्, न त तिनीहरूको आशा धनमा राख्नु जुन यति अनिश्चित छ, तर तिनीहरूको आशा परमेश्वरमा राख्नुपर्छ। 1 तिमोथी 6:17-19। मर्कुस 10:17-21मा हामी एक धनी मानिसको बारेमा पढ्छौँ जसले व्यवस्था पालन गर्यो तर खाँचोमा परेकाहरूलाई बाँड्न चाहँदैनथ्यो। कानुनको अक्षर राखेर अनन्त जीवन कमाउन सक्दैन। परमेश्वरलाई खुसी पार्ने इच्छा भनेको असल गर्नु, पवित्र जीवन बिताउनु र परमेश्वरमा भरोसा गर्नु हो। धनी मानिसले आफ्नो सम्पत्ति स्वर्गमा भन्दा पृथ्वीमा राख्यो। खाँचोमा परेकाहरूलाई दयालु दान भनेको स्वर्गमा भण्डार गरिएको खजाना हो। ख्रीष्टमा भएका धनी होस् वा गरिब, अरूलाई भौतिक र आध्यात्मिक रूपमा मद्दत गरेर स्वर्गमा खजानाहरू जम्मा गर्छन्। रकम भण्डार गरिएको होइन, तर उसले आफ्नो अधिकारमा रहेको आत्मा र भौतिक सम्पत्तिको उदारतामा दिने हृदयको मनोवृत्ति हो। मानिसहरूको सामु आफ्नो धार्मिकताका कामहरू नगर्न होसियार हुनुहोस् तिनीहरूद्वारा हेर्नको लागि। यदि तिमीहरूले त्यसो गर्यो भने तिमीहरूलाई स्वर्गमा हुनुहुने तिमीहरूका पिताबाट कुनै इनाम हुने छैन। मत्ती 6:1-4। धिक्कार तिमीहरूलाई, व्यवस्थाका शिक्षकहरू र फरिसीहरू, तिमीहरू कपटीहरू! तपाईँ आफ्नो मसलाको दशांश दिनुहुन्छ, पुदिना, दिल र जिरा, तर तपाईँले कानुनका महत्त्वपूर्ण कुराहरू, न्याय, दया र विश्वासलाई बेवास्ता गर्नुभएको छ। तपाईँले पहिलेको बेवास्ता नगरी पछिल्ला अभ्यास गर्नुपर्थ्यो। मत्ती 23:23-24। अब हननिया नाउँ भएका मानिसले आफ्नी पत्नी सफिरासँग मिलेर सम्पत्तिको एक टुक्रा पनि बेचे। आफ्नी पत्नीको पूर्ण ज्ञानले उसले पैसाको केही भाग आफ्नो लागि फिर्ता राख्यो, तर बाँकी ल्यायो र प्रेरितहरूको चरणमा राख्यो। 2 प्रेरित 5:1-2। उनीहरूले सबै आम्दानी दिएनन् भन्ने तथ्य होइन, तर पुरुषहरूको मनमोहक प्रशंसा गर्ने उनीहरूको मनोवृत्ति हो। लोभ र स्वार्थ। लोभ भनेको आफैमा ध्यान केन्द्रित गर्नु हो, मेरो सम्पत्ति, मेरो समय र मेरो इच्छा। मृत्यु गर, त्यसकारण जे पनि तपाईँको पार्थिव प्रकृतिसँग सम्बन्धित छ, यौन अनैतिकता, अशुद्धता, वासना, दुष्ट इच्छा र लोभ, जुन मूर्तिपूजा हो, यिनै कारणले गर्दा परमेश्वरको क्रोध आउँदैछ। कलस्सी 3:5-6। अनि म मेरो आत्मालाई भन्नेछु, आत्मा, तिमीसँग धेरै वर्षको लागि धेरै चिजहरू राखिएको छ। आफ्नो आराम लिनुहोस्, खानुहोस्, पिउनुहोस्, रमाइलो गर्नुहोस्। तर परमेश्वरले उसलाई भन्नुभयो, ए मूर्ख मानिस, आज राति तिम्रो आत्माले तिमीलाई आवश्यक छ, र तपाईँले तयार गर्नुभएको चिजहरू ती कसका हुनेछन्? लुका 12:19-20। औ दाया बाया हेर्नुहोस्, सबै प्रकारका लोभहरू विरुद्ध आफ्नो सावधान रहनुहोस्। मानिसको जीवन उसको धन सम्पत्तिको प्रचुरतामा आधारित हुँदैन। लुका 12:15। औ तर सन्तुष्टिसहितको भक्ति ठूलो लाभ हो, किनकि हामीले संसारमा केही ल्याएका छैनौँ र हामी यसबाट केही लिन सक्दैनौँ, तर यदि हामीसँग खाना र कपडा छ भने हामी त्यसमा सन्तुष्ट हुनेछौँ। धनी हुन चाहने मानिसहरू प्रलोभन र पासोमा फस्छन् र मानिसहरूलाई विनाश र विनाशमा डुबाउने धेरै मूर्ख र हानिकारक इच्छाहरूमा फस्छन्, किनकि पैसाको प्रेम सबै प्रकारका खराबीको जरा हो। पैसाको लागि लालायित कोही मानिसहरू विश्वासबाट टाढा गएका छन् र धेरै पीडाहरूले आफूलाई छेडेका छन्। एक तिमोथी ६:१० औ आफ्नो निम्ति पृथ्वीमा धन सम्पत्ति थुपार जहाँ किरा र खियाले नाश गर्छ र जहाँ चोरहरूभित्र पसेर चोर्छन्। तर आफ्नो निम्ति स्वर्गमा खजानाहरू जम्मा गर जहाँ किरा र खियाले नाश गर्दैन र जहाँ चोरहरू पसेर चोर्दैनन्। किनकि जहाँ तिम्रो खजाना छ त्यहाँ तिम्रो हृदय पनि हुनेछ। मत्ती ६:१९-२१ अप्राय धनी मानिस र लाजर्स भनेर चिनिने दृष्टान्तले लुका १६:१९-३१ तिनीहरूको दुर्दशालाई स्पष्ट रूपमा चित्रण गर्दछ। जसले तिनीहरूसँग नियमित सम्पर्कमा आउनेहरूको दुर्दशालाई वास्ता नगरी आफैमा परमेश्वरको स्रोतहरू प्रयोग गर्छन्। जबसम्म कसैले परिवर्तन गर्दैन र परमेश्वरको फाइदाको लागि आफ्नो स्रोतहरू प्रयोग गर्न थाल्छ भने ऊ निश्चित रूपमा परमेश्वरको उपस्थितिबाट बाहिर निकालिनेछ। येशूले वरिपरि हेर्नुभयो र आफ्ना चेलाहरूलाई भन्नुभयो, धनीहरूलाई परमेश्वरको राज्यमा प्रवेश गर्न कति गाह्रो हुन्छ। मार्क १० २३ समृद्धि समस्या होइन, यो परमेश्वरमा भन्दा मुक्ति र अनन्त जीवन कमाउनको लागि आफ्नो धनमा भर पर्नु हो, भौतिक कुराहरूमा उदार। यो सम्झनुहोस्, पल्ले कोरिन्थी ख्रिस्टियनहरूलाई लेख्दै, जसले थोरै सर्छ उसले पनि थोरै कटनी गर्नेछ र जसले उदारता साथ सर्छ उसले पनि उदारतापूर्वक कटनी गर्नेछ। प्रत्येक मानिसले आफ्नो हृदयमा जे दिने निर्णय गरेको छ त्यो दिनुपर्छ, अनि चुक्ता वा बाध्यता, कर्तव्य वा रिसाएर होइन, किनभने भगवान्ले खुसीसाथ दिनेलाई माया गर्नुहुन्छ। अनि परमेश्वरले तिमीहरूलाई सबै अनुग्रहहरू प्रशस्त बनाउन सक्षम हुनुहुन्छ, ताकि सबै कुरामा तिमीहरूलाई चाहिने सबै कुराहरू भएकोले तिमीहरूले हरेक असल काममा प्रशस्त हुनेछौ। जसरी लेखिएको छ, उहाँले गरिबहरूलाई आफ्ना वरदानहरू छरपष्ट गर्नुभएको छ, उहाँको धार्मिकता सदा सर्वदा रहिरहन्छ। पावलले क्रिश्चियनहरूलाई लेखेका छन्, जसले चोरी गरिरहेको छ उसले अबदेखि चोरी गर्नुहुँदैन, तर आफ्नै हातले काम गर्नुपर्दछ, खाँचोमा परेकाहरूलाई बाँड्ने कुरा होस्। एफिसी ४:२८ हाम्रो बुद्धिमा उदार। तपाईँलाई सिकाइएको कुरालाई अन्धाधुन्ध रूपमा स्वीकार गर्न जारी नगर्नुहोस्। व्यक्तिगत रूपमा धर्मशास्त्रहरू जाँच्नुहोस्। अन्य इसाईहरूसँग छलफल गर्नुहोस्। उहाँको इच्छाको स्पष्ट समझ प्राप्त गर्नुहोस्। भरपर्दो साथी, शिक्षक, प्रचारक वा पास्टरको विश्वास वा विचारलाई स्वीकार गर्नुको सट्टा सबै कुराहरू आफै प्रमाणित गर्नुहोस्। ख्रिष्टका आज्ञाहरू स्वीकार गर्नुहोस् र आज्ञाकारिताद्वारा उहाँमा भरोसा राख्नुहोस्। कसैले बुझ्ने प्रयास गरेन भने उसले कसरी परिवर्तन हुन्छ। हाम्रो प्रभावमा उदार। अरूले तपाईँको बारेमा के सोच्छन् वा के भन्छन् त्यसबाट तपाईँको प्रभाव मापन गरिन्छ। क्रिश्चियन स्टेवार्डसिपको लागि आवश्यक छ कि एकको प्रभावले परमेश्वरको महिमा गर्छ र न्याय र दया गरिबहरूलाई प्रशासित गरिएको छ भनेर हेर्न प्रयोग गरिन्छ। उहाँको सुसमाचारसँग उदार। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू सारा संसारमा जाओ र हरेक प्राणीलाई सुसमाचार प्रचार गर। जसले विश्वास गर्छ र बप्तिस्मा लिन्छ उसले उद्धार पाउनेछ, तर विश्वास नगर्नेलाई दोषी ठहराइनेछ। मार्क १६:१५-१६ परमेश्वरले ख्रिष्टमा भएकाहरूलाई उहाँको सबैभन्दा बहुमूल्य र महत्त्वपूर्ण सम्पत्ति सुम्पनु भएको छ। उहाँले आफ्नो सुसमाचार मेलमिलाप सन्देश सञ्चार गर्नको लागि कुनै अन्य योजना बनाएन। उहाँले हामीले उहाँको इच्छा पूरा गरेको आशा गर्नुहुन्छ। यदि हामीले गर्दैनौ भने अरू कसैले गर्नेछ। तिमीहरूले उहाँको इनाम पाउनेछन्, हामी गर्दैनौ। प्रश्न यो हो, के हामी उहाँको इच्छा गर्छौँ वा हामी अरू कसैलाई हाम्रो लागि यो गर्न दिइरहेका छौँ। हाम्रो समयसँग उदार। हाम्रो समयको उचित सदुपयोगमा आफू, परिवार, खाँचोमा परेकाहरू, अध्ययन र सुसमाचार संसारमा उनीहरूका आध्यात्मिक आवश्यकताहरू पूरा गर्नमा समय बिताउनु समावेश छ। लागत चुकाउनको लागि आर्थिक सहयोग गर्नुको अतिरिक्त एक्लै यसमा भाग लिन सक्छ। एकल बाइबल अध्ययनमा व्यक्तिगत रूपमा वा मानिसहरूलाई शिक्षकमा ल्याउँदै, बाइबल पत्राचार पाठ्यक्रमहरू वितरण र मूल्याङ्कन गर्दै, ती लिखित पाठहरू विकास गर्दै, यी आफ्नो सेवकाईमा अरूलाई प्रोत्साहन दिनुहोस्। दिनेमा व्यक्तिगत जिम्मेवारी। के म उहाँको इच्छा पूरा गर्न जिम्मेवार छु? निस्सन्देह जवाफ स्पष्ट छ, एक राम्रो हो, म व्यक्तिगत रूपमा जिम्मेवार छु। यो ख्रिष्टका विश्वासी अनुयायीहरू मात्र होइन तर सबैलाई लेखादिन बोलाइनेछ। परमप्रभु भन्नुहुन्छ, म जिउने शपथ खान्छु, हरेक घुँडा मेरो सामु निहुर्नेछ, हरेक जिब्रोले परमेश्वरलाई स्वीकार गर्नेछ। त्यसो भए हामी प्रत्येकले परमेश्वरलाई आफ्नो लेखा दिनेछौँ। रोमी 14:11-12। दिनु भनेको कसैको उन्नति भएको अनुसारको हृदयको प्रतिक्रिया हो। यो दशांश जस्तो कानुनी आवश्यकता होइन। एकजना ख्रिस्टियनले उसको दिनलाई राम्रो वा खराबमा असर गर्ने कुराहरूबारे सचेत हुनुपर्छ। एक व्यक्तिको कार्य र बोली परमेश्वरको महिमा हो, अन्यथा यसले दियाबल र उसको कारणलाई महिमा दिन्छ। तिमीहरूको दिने र भण्डारीको लागि व्यक्तिगत रूपमा जिम्मेवार छ। अस्वीकार्य दिने, उहाँको इच्छा पूरा गर्न परमेश्वरले प्रदान गर्नुभएको स्रोतहरू प्रयोग नगर्नुहोस्। दिनु किनभने यो हृदयबाट होइन आदेश हो। अआज्ञाको कारण दिएकाहरूलाई येशूले कपटीहरू भन्नुभयो। तिमीहरूले आज्ञा पालन गर्नमा ध्यान केन्द्रित गरे र जीवनका महत्त्वपूर्ण कुराहरू न्याय, दया र विश्वासलाई बेवास्ता गरे। मानिसद्वारा चिनाउन दिने, पापले भरिएको अर्थहीन दान। अधेरै वर्ष अघि एसैया 1:10-17 परमेश्वरले भन्नुभयो, अझ धेरै अर्थहीन भेटीहरू नल्याऊ, म पापदाग उत्सवहरू सहन सक्दिन। धुनुहोस्, आफैलाई शुद्ध पार्नुहोस्, तिम्रा पापी कर्महरू मेरो नजरबाट हटाउनुहोस्, पाप गर्न बन्द, सही कुरा गर्न सिक्नुहोस्, न्यायको प्रचार गर, उत्पीडितलाई मनाउने कारण दिनुहोस्, अनाथको कारण लिनुहोस्, विधवाको अधिकारको रक्षा गर। प्रश्नहरू: एक क्रिश्चियनले किन दिनुपर्छ? यो एक आज्ञा हो जुन पालन गर्नुपर्छ, व परमेश्वर र मानिसको प्रेमको कारण। दुई ख्रिस्टियनले कति दिनुपर्छ? 10% दशांश, व जबसम्म दुख्दैन, जसरी समृद्ध भएको छ। तीन लोभले शारीरिक र आध्यात्मिक आवश्यकतामा परेकाहरूलाई सन्तुष्ट पार्ने कुरामा ध्यान केन्द्रित गर्नुको सट्टा आफैमा ध्यान केन्द्रित गर्नु र आफ्नो इच्छाहरू पूरा गर्नु हो। 4 पृथ्वीमा रहँदा गरेको वा गर्न नसकेका कामहरूको लेखाजोखा दिनेहरूको हुन्। पापीहरू, प क्रिश्चियनहरू, क सम्पूर्ण मानव जाति। 5 अस्वीकार्य दिन के हो? दिनुहोस् किनभने यो आज्ञा गरिएको छ। व व्यक्तिगत मान्यता प्राप्त गर्न दिँदै, क क्षमा नगरिएको पापको साथ दिने। तिमाथिका सबै चर्च अनुशासन। 12 इसाईहरू ख्रिष्टसँग सम्मतिमा छन् र ख्रिष्टमा भएका अरू सबैसँग हुनुपर्छ। तिनीहरू परमेश्वरको प्रेम, तिनीहरूको मुक्ति र ख्रिष्टमा हुनुबाट प्राप्त हुने सबै फाइदाहरूमा समान छन्। यद्यपि मानव भएर तिनीहरू सबै शारीरिक र आध्यात्मिक संसारमा क्षमता, बुद्धि, ज्ञान, बुद्धि र परिपक्वतामा भिन्न हुन्छन्। त्यसकारण त्यहाँ विभिन्न स्तरहरूको द्वन्द्वहरू हुनेछन् जुन समाधान गर्नुपर्छ। धर्मशास्त्रको बुझाइ र व्यक्तिगत व्याख्यामा पनि भिन्नता हुनेछ। कसै कसैले आफ्नो व्याख्या अरूलाई फेलोसिपको शर्तको रूपमा लगाउने प्रयास गर्न सक्छन्, जुन 1 कोरिन्थी 8 पावलका निर्देशनहरू विपरीत छ। यसबाहेक त्यहाँ तिनीहरू हुनेछन् जसले बाइबलको लागि विदेशी हो भनेर आफ्नो विश्वास सिकाउँछन्। मण्डलीको अनुशासनात्मक कार्यको उद्देश्य एक क्रिश्चियनलाई फिर्ता ल्याउनु हो जो टाढा भइसकेका छन् र अब परमेश्वरलाई मनपर्ने जीवन बिताइरहेका छैनन्। मत आफ्नो आत्माको हानि रोक्न, शरीरको दूषिततालाई रोक्न र संसारमा भगवान्को प्रेम, न्याय र दया देखाउनको लागि हो। अनुशासन कहिले पनि केही व्यक्तिगत व्याख्याभन्दा माथि हुनुहुँदैन, जसलाई फेलोसिपमा हुन सबैले स्वीकार गर्न आवश्यक छ। हिब्रू 12:5-7 मेरो छोरो, प्रभुको अनुशासन ताडनालाई हल्का नबिर्सनुहोस् वा जब तिमीले उहाँद्वारा सच्याउनुहुन्छ तब त्याग्नुहोस्, किनभने परमप्रभुले माया गर्नुहुनेलाई अनुशासन दिनुहुन्छ र उहाँले स्वीकार गर्नुहुने हरेक छोरालाई दण्ड दिनुहुन्छ। तपाईँले जे सहनुहुन्छ त्यसले तपाईँलाई अनुशासन दिन्छ। परमेश्वरले तपाईँलाई छोराहरूको रूपमा व्यवहार गरिरहनु भएको छ। के कुनै छोरा छ जसलाई उहाँको बुबाले अनुशासन गर्दैनन्? 2 तिमोथी 3:16-17 सबै धर्मशास्त्र परमेश्वरबाट निस्किएको छ र सिकाउन, हप्काउन, सुधार गर्न र धार्मिकतामा तालिम दिनको लागि लाभदायक छ। हिब्रू 12:11 अहिलेको लागि सबै अनुशासन ताडना सुखदभन्दा पीडादायी, शारीरिक पीडा आवश्यक छैन जस्तो देखिन्छ, तर पछि यसले प्रशिक्षितहरूलाई धार्मिकताको शान्तिमय फल दिन्छ। एफिसी 6:4 बुबाहरू, आफ्ना छोराछोरीहरूलाई रिस नउठाउनुहोस्, तर तिनीहरूलाई प्रभुको बारेमा तालिम र निर्देशन दिएर हुर्काउनुहोस्। अनुशासन र निर्देशन प्रेरित वचनले हामीलाई विश्वासयोग्यता, एकता र परमेश्वर र मानिससँगको सङ्गति कायम राख्न आवश्यक कदमहरूमा निर्देशन दिन्छ। एक, तपाईँको वा परमेश्वरको विरुद्धमा पाप गर्ने क्रिश्चियनहरूलाई तिनीहरूका कार्यहरू किन पापपूर्ण छन् भनेर व्याख्या गर्नका लागि तिनीहरूका क्रिश्चियन भाइहरूले सम्पर्क गर्नुपर्छ ताकि तिनीहरूले आफ्नो मार्ग सुधार्न सकुन्। दुई, अनुशासन तुरुन्तै सुरु गर्नुपर्छ, भोलि होइन, अर्को हप्ता होइन, अर्को महिना वा अर्को वर्ष होइन। तीन, अनुशासन निरन्तर हुनुपर्छ र पश्चात्ताप नभएसम्म वा पश्चात्तापको लागि हरेक अवसर समाप्त नभएसम्म जारी रहनुपर्छ। चार, सुनुवाईमा अनुशासन कहिल्यै प्रयोग गर्नुहुँदैन, यसका लागि सम्बन्धित पक्षले पहिले समाधान खोज्नुपर्छ। तिनीहरू तथ्यहरू जान्दछन् तर तिनीहरूलाई फरक रूपमा बुझ्न सक्छन्। पाँच, धनी र गरिब, पुरुष र महिला, वृद्ध र युवाहरूलाई बिना पक्षपात अनुशासन दिइनुपर्छ। छ, प्रेम सधैँ अग्रस्थानमा हुनुपर्छ, स्थानीय मण्डलीद्वारा अनुशासन तालिम निर्देशन गर्ने र परिवर्तन ल्याउने सबैभन्दा प्रभावकारी विधि भनेको एक अर्काको विधि हो। यदि तिम्रो भाइले तिम्रो विरुद्धमा पाप गर्छ भने गएर उसको गल्ती बताउनुहोस् तिमी र उसको बीचमा। यदि उसले तिम्रो कुरा सुन्छ भने तिमीले आफ्नो भाइ पाएका छौ, मत्ती 18:15। जब एक अर्काले परिवर्तन ल्याउँदैन तब अरू पनि सहभागी हुनुपर्छ। केही, सायद दुई वा तीन अपराधी र सम्पूर्ण मण्डलीद्वारा सम्मानित क्रिश्चियनहरू तपाईँको अवस्थाबारे छलफल गर्न तपाईँसँग सधैँ सहमत हुने तपाईँको साथी होइन अपमानित व्यक्ति कहाँ जानुपर्छ, मत्ती 18:16। मेरा भाइहरू हो, यदि तिमीहरूमध्ये कोही सत्यबाट तर्किन्छ र कसैले उसलाई फिर्ता ल्याउँछ भने उसलाई थाहा होस् कि जसले पापीलाई उसको बटकबाट फर्काउँछ उसले उसको प्राणलाई मृत्युबाट बचाउनेछ र धेरै पापहरू ढाक्नेछ, याकुब 5:19-29। सबैभन्दा ठूलो कुरा, एकअर्कालाई उत्कटतापूर्वक प्रेम गरिरहनुहोस् किनकि प्रेमले धेरै पापहरू ढाक्छ, 1 पत्रुस 4:8। परमेश्वरका जनहरूले आफ्ना दाजुभाइहरूलाई कहिलेकाहीँ चरम सजायको रूपमा देखा पर्न सक्ने अवस्थामा सच्याउनुपर्छ। पुरानो खमीरलाई सफा गर्नुहोस् वा सात भाइको नाम लिने जो कोहीसँग सङ्गत नगर्नुहोस् यदि ऊ दोषी छ भने, पद 11, पापको अभ्यास। सम्पूर्ण मण्डली भेला भएकाहरूले उहाँलाई व्यक्तिगत रूपमा सामना गर्न आवश्यक छ, पत्र, इमेल, टेक्स्ट सन्देश, ट्विट, फोन कल वा सार्वजनिक घोषणाद्वारा होइन। यो एल्डरहरूको समस्या होइन, यो सम्पूर्ण मण्डलीको समस्या हो र सबैले यसमा संलग्न हुनुपर्दछ, 1 कोरिन्थी 5:18-17। केसँग सङ्गठित वा एन्थेयोसँग कम्पनी राख्दैन? के यसले टाढिनु, नबोल्नु, सहयोग नगर्नु, परिवारसँग भेला हुन नदिने, खान नपाउने वा सुत्न नदिने र घनिष्ठ सम्बन्ध बन्द गर्नु हो? अनुशासनको उद्देश्य भाइहरू र परमेश्वरसँग मेलमिलापको लागि कार्यमा परिवर्तन ल्याउनु हो। कुनै पनि प्रकारको सङ्गठनले संसारलाई रोक्दैन जसले गर्दा अनुशासनात्मक कार्यवाहीको उद्देश्यलाई पराजित गर्दछ। सबै घनिष्ठ साथी बन्द गर्दै, जस्तै साम्प्रदायिक भोजन नखाने, अगापे भोजन जब प्रभुको बोझ मनाइएको थियो, उद्देश्य कार्य हो। अनुशासनात्मक कार्यको सफलता, माथि उल्लेख गरिएझै अनुशासनको उद्देश्य पापको अभ्यासबाट परिवर्तन र ईश्वरसँग मेलमिलाप गराउनु हो। पश्चातापपछि सभाको कार्य महत्त्वपूर्ण छ। पावलको सल्लाहलाई पुनः पढ्नुहोस्, तर यदि कसैले दुःख दिएको छ भने उसले मलाई दुःख दिएको छैन। केही हदसम्म म यसलाई धेरै जोड दिन चाहन्न, यसले तपाईँ सबैलाई असर गरेको छ। बहुसङ्ख्यकले दिएको यो सजाय यस्तो मानिसको लागि निकै कठोर छ। त्यसो भए उसलाई माफ गर्नुहोस् र सान्त्वना दिनुहोस्, अन्यथा ऊ आफ्नो अत्यधिक शोकमा डुब्नेछ। त्यसैले म उहाँलाई आफ्नो प्रेमको आश्वासन दिन आग्रह गर्दैछु, 2 कोरिन्थी 2:5-8। प्रेमले उसलाई आफू दोस्रो दर्जाको क्रिश्चियन भएको महसुस गर्नबाट रोक्छ। उहाँ फर्कने सेवक हुनुहुन्छ। उहाँको प्रभुले उहाँ राज्यमा कामदार भएको चाहनुहुन्छ। अन्य सबै इसाईहरूले उहाँलाई परमेश्वरको विश्वासी र उत्पादक सेवक बन्न प्रोत्साहन र सहयोग गर्नुपर्छ। यदि पश्चात्ताप गर्ने मेलमिलाप भएका भाइलाई ख्रीष्टको शरीरमा काम गर्न अनुमति दिइएन भने शरीर अशक्त छ र एकताबद्ध छैन। जानाजानी पाप, के पाप गर्ने अभ्यास र जानाजानी पापमा कुनै भिन्नता छ? के यो असम्भव छ कि जसले या त गर्दछ परमेश्वरमा पुनर्स्थापित हुन? हिब्रू 10:26। यदि हामीले सत्यको ज्ञान पाएर जानाजानी पाप गरिरह्यौँ भने पापको लागि बलिदान बाँकी रहँदैन। युहन्ना 8:34 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, साँचो साँचो म तिमीहरूलाई भन्छु, पाप गर्ने हरेक पापको दास हो। के प्रलोभनमा समर्पण गर्दा कसैलाई दास बनाउँछ वा पाप गर्ने अभ्यासले उसको हैसियत निर्धारण गर्छ? यो उपज होइन, तर पापको अभ्यास जारी राख्ने इच्छा र परिवर्तन गर्न अस्वीकार जसले पापको दासत्व उत्पन्न गर्दछ। यो एक जीवनशैली हो। यसरी सन्तहरूसँग भेला हुँदा पश्चाताप नगर्ने पापीहरूलाई तिनीहरूको साम्प्रदायिक भोजन, अगापे भोजन वा प्रेम भोज प्रभुको टेबुलबाट खाने बेलामा अलग्गै राखिएको छ, तिनीहरूको क्षमाको लागि दिइएको ख्रीष्टको रगतको बलिदानको सम्झना गराउने कार्य।